त्यस कारणले आज पनि रेकर्ड गर्नेछौँ। अनि अस्ति अलिकति त्यसको बारेमा अलि खुलासा गर्नलाई भनेको थियो, तर आज म देख्दिनँ त्यो बाबुलाई। एनिवे आउँदै होला। हामी परमेश्वरको बोलावट सम्बन्धमै हेर्छौँ, र विशेष गरी आज तपाईँलाई मैले यो परमेश्वरको बोलावट सम्बन्धमा परमेश्वरको वचनमा के छ, अनि अस्तिको हप्ता भनेको कुराबाट नै म सुरु गर्छु, अनि त्यसपछि हामी अरू कुराहरू, अनि विशेष पछिमा चाहिँ आज हामी पावलको जीवनबाट अलिकति पावलको उदाहरणबाट हेर्नेछौँ। वास्तवमा यो पावलको जीवनको उदाहरणको बारेमा हामीले हेर्ने हो भने धेरै शक्तिशाली कुराहरू हामी सिक्न सक्छौँ। आउनुहोस् हामीले हेरौँ अस्तिकै विषयलाई हामी दोहोऱ्याउँदैछौँ, परमेश्वरको बोलावट, अनि त्यसको बारेमा अलिकति क्लियर। किनभने मैले एउटा कुरा भनेको थिएँ, हाम्रो बोलावट र हाम्रो जागिर जब एउटै कुरा होइन भनेर, अनि जुन चाहिँ झट्ट हेर्दाखेरि कतिजना मान्छेहरूलाई अप्ठ्यारो हुन्छ किनभने त्यस्तो हामीले सोचेका छैन, तर परमेश्वरको वचनमा गहिरेर हेऱ्यो भनेदेखि चाहिँ, पावलकै जीवनमा हामीले हेऱ्यो भनेदेखि चाहिँ उसको बोलावट र उसको जागिर, उसको जब, उसको ज्यान पाल्ने कुरा चाहिँ पाल बनाएर जीविका गर्थ्यो पुरै रूपमा, होइन? अब यस्तो धेरै उदाहरणहरू पाइन्छ, र कहिलेकाहीँ हामीलाई पूर्ण रूपमा सेवकाईमा लाग्ने कुराबाट पनि सपोर्ट लिएर गर्न मिल्छ, तर त्यसमा पनि गहिरो प्रकारले हाम्रो बोलावट चाहिँ त्यो तलब पाउने कुराभन्दा फरक छ। त्यही कुरो चाहिँ मैले अस्ति भन्नु खोजेको थिएँ। अनि यो बोलावटको सम्बन्धमा दोस्रो पोइन्ट के हुन्छ भनेदेखि, पहिलो कुरा चाहिँ मैले भनेको थिएँ, बोलावट र हाम्रो पेसा, हाम्रो जागिर, किनभने जागिर त फेरिरहन्छ नि त, होइन? हामीलाई मन लागेन भने गर्दैनौँ, एक दिन रिटायर हुन्छौँ, होइन? त्यो बोलावट चाहिँ त्यस्तो हुँदैन। त्यो बोलावटको सम्बन्धमा तपाईँलाई म अलिकति आज बताउन चाहन्छु। अस्तिको कुरा अलिकति दोहोऱ्याउँदाखेरि, तपाईँको बोलावटको बारे पहिलो कुरा चाहिँ परमेश्वरले तपाईँलाई विशेष गरी बोलाउनु भयो, अनि त्यो कुरा चाहिँ हामीलाई थाहा हुनु अघि, होइन, येशुख्रिस्टसित हाम्रो व्यक्तिगत सम्बन्ध हुनुपर्छ। परमेश्वरको बोलावट हामीमा लागु हुने अथवा परमेश्वरको बोलावट सुरु हुने कुरा भनेको चाहिँ, पहिलो कुरा चाहिँ परमेश्वर येशु प्रभुद्वारा परमेश्वर पितासँग हाम्रो सम्बन्ध हुनुपर्छ। यो महत्त्वपूर्ण कुरा होइन? अनि येशुले हरेक व्यक्तिलाई नयाँ गरी जन्म, नयाँ जन्म दिनुहुन्छ, पाप क्षमा गरेर धार्मिकतामा ल्याउनुहुन्छ। हामीले पहिले पछि हेर्नेछौँ दोस्रो कोरन्थी 5 अध्यायमा 1 पदमा, के अरे 5:21 पदमा, एक होइन, त्यहाँ के लेखिएको छ भनेदेखि, हाम्रो निम्ति धार्मिकता बन्न भनेर येशु ख्रिस्टले पापै नजान्ने हुनेले परमेश्वरले येशु प्रभुलाई पाप बनाउनु भयो, भने मतलब श्राप बनाउनु भयो अथवा बलिदान हुनुभयो। त्यही कारणले येशु प्रभुको धार्मिकता हामीलाई परमेश्वरको सम्बन्धमा आउन योग्यको अथवा हामीलाई शुद्ध बनाउने काम गर्नुहुन्छ। त्यो बोलावटभन्दा पहिला कुरा चाहिँ हामीमा त्यो काम हुनु पर्यो, नयाँ जन्मको काम, होइन? परमेश्वरले परमेश्वरको मुक्ति चाहिँ हामीले येशुलाई प्रभु, उहाँको प्रभुत्व स्वीकारेर हाम्रो आफ्नो पापबाट पश्चाताप गरेर पाउँदछौँ। अब मैले अघि दोहोऱ्याएको कुरा अस्ति मैले यहाँ भनेको थिएँ, तपाईँको काम अथवा जब, पेसा, अकुपेसन, जे जे भन्छ त्यो बोलावट होइन। तपाईँको काम बोलावट चाहिँ बेला बेलामा फेरिन सक्छ, होइन? त्यस्तो भन्दाखेरि मेरो जीवनमा पनि मैले धेरैचोटि मान्छेको बोलावट, कोही चाहिँ फुल टाइम काम गर्ने बोलावट, कसैको चाहिँ आफ्नो जागिर खाएर परमेश्वरको काम गर्ने, तर यहाँनिर एउटा पोइन्ट एकदमै क्लियर तपाईँलाई घरिघरि म प्रश्न पार्न चाहन्छु, त्यो के हो भनेदेखि चाहिँ, तपाईँलाई म कस्तो सोचिरहेको छु यो मिनिस्ट्री बारेमा, यत्रो समयसम्म गएको 3 वर्ष जति मैले हप्तामा कमसेकम दुईवटा तिनवटा म्यासेज दिइरहेको छु। मलाई लाग्छ जीवनमा यति धेरै बाइबल पढेको र यति धेरै, किनभने म आधा जस्तो मेरो जागिरको टाइम पनि यही अध्ययनमा लागिरहन्छु कहिलेकाहीँ। सो मलाई यति धेरै ज्ञान भएको छ। यसबाट एउटा कुरा के थाहा हुन्छ भनेदेखि, परमेश्वरको उद्देश्य हाम्रो जीवनमा अथवा उहाँको इच्छा गर्नु बोलावट त्यो हो खासमा, अनि त्यो चाहिँ परमेश्वरले हामीलाई पहिला नै तय गर्नुभएको, अनि त्यो चाहिँ हामी कसरी पुरा गर्छौँ, हामी एउटा मण्डलीमा सहभागी हुन्छौँ, एउटा मण्डलीको सदस्य हुन्छौँ। त्यस कारणले तपाईँलाई म एक दुईवटा मण्डलीको बारेमा थोरै भन्न चाहन्छु। कतिवटा मण्डलीहरूमा के हुन्छ भने, यहाँ अमेरिकामा पनि धेरै जस्तो मण्डली अलिकति लुज हुन्छ, के मतलब छैन, को आयो को गयो, यो हप्ता चर्चमा आछ, अर्को हप्ता अर्कै ठाउँ गएको छ, अर्को हप्ता कहाँ कहाँ घुम्न गएको छ, इट्स ओके, धेरै जस्तो चर्च। तर कुनै चर्चहरू परमेश्वरको बारेमा यति गहिरो प्रकारले सोच्छन्, उनीहरू आफ्नो चर्चमा एकदम समर्पित हुन्छन्, चर्चको समयमा अरू ठाउँमा जाँदैन, उनीहरूले एक्चुली सही गरेको हुनुपर्छ। अब हामी त्यो नियम पालन गर्ने लिगलिस्टिक के भन्छ त्यस्तो त गर्दैनौँ, तर मलाई लाग्छ बिब्लिकल शिक्षामा हाम्रो सोच ठिक हो भने येशु ख्रिस्टको आत्मिकी रूपमा संसारमा शरीर चाहिँ मण्डली हो। त्यो मण्डली चाहिँ कुनै भवन त होइन, हामी सबै एक एकजना व्यक्ति मण्डली हो, होइन? सो एक एकजना व्यक्ति चाहिँ परमेश्वरमा हामी धर्मपुत्र हुन्छौँ, बाइबलमा त्यो शब्द छ, जस्तो येशूलाई ग्रहण गरेर उहाँको नाउँमा विश्वास गरेर योहन्ना एक अध्यायमा नि हामीलाई परमेश्वरले आफ्नो सन्तान हुने हक दिनुहुन्छ। यो एकदम महत्त्वपूर्ण छ, अनि त्यहीँनिर परमेश्वरद्वारा हामी जन्मन्छौँ, यो कुरो धेरै महत्त्वपूर्ण छ, त्यो पहिलो पोइन्ट हो। दोस्रो पोइन्ट चाहिँ त्यो जन्मिएको व्यक्तिहरू एउटा स्थानीय मण्डलीको सदस्य हुन्छ क्या, अनि कहिलेकाहीँ यो कुरामा धेरै मान्छेहरूलाई अलिकति शिक्षा आउन जरुरी छ, किनभने तपाईँ र मेरो जब एउटा मण्डलीमा मेम्बरसिप हुन्छ नि, हाम्रो केही जिम्मेवारी हुन्छ, हामीले त्यहाँनिर त्यो मण्डलीद्वारा ख्रिस्टको शरीरलाई प्रतिनिधित्व गर्नुपर्छ, अनि त्यहाँ खालि प्रचार गर्ने, लिड गर्ने, बाजा बजाउने मान्छेले मात्र होइन, अथवा घरेलु सङ्गति चलाउने, अथवा दिदीबहिनी सङ्गति चलाउने, जवान सङ्गति चलाउने, अथवा नानीहरूको बाल सङ्गति चलाउने, त्यो मान्छे होइन, एक एकजना व्यक्ति जो येशूमा विश्वास गरेर नयाँ जन्म पाउँछ, ती हरेक व्यक्ति चाहिँ त्यो मण्डलीको मण्डली हो, त्यो मण्डलीमा सहभागी हो, त्यो हरेक व्यक्ति येशूको शरीरको अङ्ग हो। यो कुरो चाहिँ क्लियर बुझ्नु पर्यो। त्यस कारण के हुन्छ यहाँ भन्दाखेरि, जो मान्छे एकदमै सक्रिय सहभागितामा छैन, ऊ पनि मण्डलीमा येशूको शरीरको अङ्ग हो। यो शिक्षा हामीले दिनु पर्यो। त्यस कारण मण्डलीमा आत्मिक रूपमा चुनिएका अगुवा लिडरहरू पनि महत्त्वपूर्ण हुन्छ। यद्यपि हामी विशेष गरी मेरो आफ्नो व्यक्तिगत विचार के छ भने, अगुवा भनेर अरूभन्दा ठुलो अरूले धेरै मान्यता दिनुपर्छ भन्ने छैन मेरो चाहिँ विचार है। मलाई कसैले मलाई एक्स्ट्रा मानेको मन पर्दैन, किन हामीले बराबरी रूपमा म हेर्न चाहन्छु सबैलाई, किनभने हरेक मान्छेलाई परमेश्वरको क्षमा, परमेश्वरको अनुग्रह, परमेश्वरको जीवन चाहिन्छ, हामी आफैमा के पनि छैन, त्यसैले कोही भन्दा ठुलो सानो के पनि हुँदैन। तर मण्डली जहाँनिर हुन्छ नि, त्यहाँनिर चाहिँ मान्छेको जिम्मा हुन्छ। सो मण्डलीमा जो मान्छे चाहिँ एउटा नेतृत्वमा हुन्छ, एउटा पास्टर एल्डर भन्ने, उसको जिम्मा हुन्छ, विश्वासीहरूको पनि जिम्मा हुन्छ, उनीहरू एकअर्कामा सामञ्जस्य हुनुपर्छ। बाइबलमा क्लियर त्यसको कुरा छ। अझ पावलको शिक्षामा, तिमोथीलाई, तितसलाई दिएको शिक्षाहरूमा क्लियर छ, तिमोथीलाई त्यो शिक्षा दिने कुरा, होइन, तितसमा विशेष गरी शिक्षा दिने कुरा क्लियर छ, होइन, परमेश्वरको वचन पालन गर्ने कुरा क्लियर छ। हिब्रूमा हामीले हिब्रूको कुराहरू अलिअलि हेरिरहेको थियौँ, हिब्रू चाहिँ त्यतिखेरको यहुदीहरूको विश्व यहुदी क्रिस्चियनहरूको बिचमा एउटा सतावटले ल्याएको समस्याले फेरि यहुदीहरू ब्याक टु द क्रिस्चियनबाट यहुदीकै चलनहरू मानेपछि त यहुदीले सतावट नगर्ने हो, त्यस्तो सुरु भए बेलामा अनि हिब्रूको पत्र लेखिएको छ, अनि त्यहाँ चाहिँ विशेष गरी क्रिस्चियन जीवन चाहिँ कसरी हुन्छ, किन हुन्छ, एकदम एक्सप्लेन गरेको छ टोटल। वास्तवमा हिब्रूको पुस्तक पढ्यो भनेदेखि, अनि त्यहाँनिर एप्लिकेसनहरू छ, 4-5 टोटल एप्लिकेसन छ। सो मुख्य कुरा चाहिँ त्यहाँ बुझ्नुपर्ने हिब्रूको पुस्तकमा के छ भने, 1:2-3 र 12 हामीले अस्ति हेरेको 1-2-3, होइन, त्यहाँ के लेखेको छ, परमेश्वर बोल्नु भएको कुरा, होइन, येसु ख्रिस्टलाई जो हाम्रो विश्वासको सुरु र अन्त गर्नुहुन्छ उहाँमा हामीले फोकस गर्नुपर्छ, ध्यान दिनुपर्छ भन्ने कुरा, अनि हाम्रो पापहरू र अन्य कुराहरू अल्झाउने कुराहरू पन्छाएर येसुलाई हेर्ने, येसुलाई पछ्याउने, उहाँलाई ध्यान दिने कुरा भनेर त्यहाँ लेखिएको छ। त्यस कारणले हिब्रूको सबभन्दा महत्त्वपूर्ण कुरा चाहिँ परमेश्वरको वचनलाई ध्यान दिने। त्यो ध्यान नदिँदाखेरि चाहिँ हामी चिप्लन्छौँ, हामी ड्रिफ्टेड, जसरी पानी जहाज त्यो लङ्गुर भन्ने हुन्छ, त्यो लामो त्यो लट्ठाले फेदमा चाहिँ त्यसको टुप्पामा चाहिँ के हुन्छ, यस्तो तिनवटा यस्तो परेको ठुलो फलामको त्यो हुन्छ, अनि त्यो खसालेपछि त्यो ठ्याक्क बस्छ, अनि त्यसपछि धेरै लामो हुन्छ, अनि त्यसपछि त्यो पानी जहाज चाहिँ ठ्याक्कै, नत्र पानीले कहाँ कहाँ पुऱ्याउँछ नि, होइन, हावाले कहाँ कहाँ पुऱ्याउँछ, त्यसलाई लङ्गुर भन्छ त्यो बाइबलमा। त्यो धेरै लङ्गुर, हाम्रो आशा चाहिँ हाम्रो लङ्गुर हो भनेर अस्ति हामीले आशाको बारेमा सिकिरहेको थियौँ यहाँ, होइन, अर्को अर्को क्लासमा। एनिवे, त्यस कारण यो कुरो म क्लियर भन्न चाहन्छु, मण्डली यो हामीले, त्यस कारणले मैले सुरुमै एउटा कुरा भन्दै थिएँ, हाम्रो दर्शन, हाम्रो के भन्छ त्यसलाई, दृष्टिकोण, वर्ल्ड भ्यू, यो एकदम महत्त्वपूर्ण छ। हामीले मण्डलीको बारेमा धेरै मान्छेलाई, किनभने धेरै जस्तो मान्छे चाहिँ, विशेष गरी हाम्रो जस्तो देशमा धेरै धर्म छन्, सबै धर्मका आफ्ना आफ्ना कल्चर छन्, अनि त्यसपछि अधर्म, अधर्म नभनु, नास्तिक, धर्म नमान्ने भए पनि भैँसी पूजा टिको लाउने के गरेका छ, तर मलाई थाहा छ उनीहरू धर्म मान्दैन, धेरैजना छन्, ठुलै पार्टीहरू छन्, अनि त्यसपछि क्रिस्चियनहरू छन्। कतिजना क्रिस्चियनहरू चाहिँ सुरु गर्दाखेरि नै उनीहरूले सही प्रकारले गरेका छैन, किन म यसो भन्दैछु भने नि, मैले देखेको छु त्यही गरेर, त्यस्तै मान्छेले हामीलाई पनि विश्वास गराएर आउँछ कहिलेकाहीँ, अनि हामी पनि उनीहरू जस्तो जस्तै हुन्छौँ, जस्तो गुरु उस्तै चेला भनेर येशूले भन्नुहुन्छ नि। त्यस कारणले यो हाम्रो शिक्षाको सबभन्दा महत्त्वपूर्ण पक्ष अथवा हाम्रो उद्देश्य इच्छा के हो भने, हामी बिब्लिकल हुनु पर्यो। अनि वास्तवमा संसारको यो मण्डलीको इतिहासमा 2000 वर्षमा पटक पटक मण्डली अथवा यो रोमन क्याथलिकहरू त टोटली पापमोचन पत्र बेच्ने, होइन, अहिले पनि रोमन क्याथलिक नै चर्चको चाहिँ ठुलो समस्या छ। उनीहरूले जसरी बाइबलमा क्लियर लेखेको छ कि हाम्रो उद्धार चाहिँ कामबाट होइन, परमेश्वरले येशु ख्रिस्टद्वारा हामीलाई धर्मी ठहराउनुहुन्छ काम बिना, विश्वासद्वारा भन्ने त प्रष्ट छ, उनीहरूले त्यो त्यसो सोच्दैन अहिले पनि। अनि कतिजना मान्छे रोमन क्याथलिक चर्चमा जानेहरू मुक्ति पाएको हुनसक्छ, त त्यसो त के हुन्छ, तपाईँ र म जस्तै प्रोटेस्टेन्ट हाम्रै जस्तो चर्चमा जाने मान्छे धेरैजनाले नयाँ जीवनको अनुभव नगरेको हुनसक्छ। यो दुईटाको बिचको ग्याप कसरी पुरा गर्ने भने, मतलब हामी नयाँ जीवनको अनुभवमा कसरी आउने, परमेश्वरको वचन सही प्रकारले सिक्नु पर्यो। त्यही कारणले यो सुध्रिन जरुरी छ, घरिघरि सुध्रिन जरुरी छ। त्यही कारणले हामी जहिले यो हेर्छौँ, हामीले कहिले पनि नसोच्छौँ कि म चाहिँ ठिक भइसकेको छु, मलाई आवश्यकता छैन। हामीले परमेश्वरको वचनको अगाडि जाँदाखेरि हामीले त्यसलाई ध्यान दिएर सुन्नुपर्ने हुन्छ। एनिवे, मैले बोलावटको बारेमा भन्दै थिएँ, होइन, बोलावटको कुरा गर्दै गर्दाखेरि मैले अघि भर्खरै के भने, जब अथवा जागिर, पेसा चाहिँ बोलावट होइन, बोलावट चाहिँ परमेश्वरले हामीलाई जो बोलाउनु भएको छ त्यो बोलावट चाहिँ त्योभन्दा फरक छ। परमेश्वरको बोलावटबारे हामी कसरी पक्का हुन सक्छौँ, जब हामी परमेश्वरसँग सुन्न चाहन्छौँ, परमेश्वरको आवाज, उहाँको इच्छा के छ, उहाँले के को लागि बोलाउनु भएको छ भनेर सुन्नलाई, पहिलो कुरा के हो भनेदेखि, परमेश्वरसँग घनिष्ठ सम्बन्ध, सङ्गति हुनु पर्यो। त्यसैले मैले सुरुमै के भने, बोलावट भन्दा पहिला परमेश्वरमा नयाँ जीवन पाएको, त्यसपछि घनिष्ठ सम्बन्ध भएको, जब परमेश्वरसँग हाम्रो सङ्गति हुन्छ, अनि त्यही कुराको बारेमा प्रष्ट युहन्ना, प्रेरित युहन्नाले पहिलो युहन्नामा प्रष्ट पारेका छन्, धेरै कुरा गरेका छन् त्यो सङ्गतिको बारेमा। हाम्रो सङ्गति पिता पुत्रमा छ, जुन सन्देश हामी तिमीहरूलाई भन्दैछौँ त्यो हामीले सुनेका थियौँ, त्यसपछि हामीले देख्यौँ, अनुभव गऱ्यौँ, छोयौँ, अब तिमीहरूलाई भन्दैछौँ कि तिमीहरूको पनि हामीसँग सङ्गति होस्, हाम्रो सङ्गति पितासँग छ। नि तपाईँले त्यहाँ हेर्नुभयो भने ज्योतिको कुरा छ, अन्धकारको कुरा छ, पापको कुरा छ, पापबाट क्षमा नपाइकन परमेश्वरको सम्बन्धमा आउन सक्दैन। हामी फेरि पनि पाप गर्न सक्छौँ, तर फेरि पनि परमेश्वरको सम्बन्धमा मेन्टेन गरिरहनलाई हामीले पश्चाताप गर्नुपर्छ। वास्तवमा पहिलो 1:9 त्यहीको कुरा हो, होइन, त्यस कारणले कसरी हामी परमेश्वरको आवाज, हाम्रो बोलावट के हो भनेर थाहा पाउँछौँ भन्दा, पहिलो कुरा उहाँसँग सम्बन्ध, सङ्गति, अनि यो एकान्त समय, क्वाइट टाइम भन्ने चलन छ। अनि यो एउटा ओसल स्यान्डर्स भन्छ, के अरे न के भन्छ त्यो, बिहान बिहान नेपालीमा पनि अनुवाद भएको छ त्यो, मलाई ठ्याक्कै त्यो डिभोसनल होइन, हरेक दिनको त्यो लेख्छ, एकदम राम्रो छ त्यो पनि। त्यस्तो भने मतलब चाहिँ कुनै एउटा बाइबलको खण्ड पढेर अनि परमेश्वरसँग समय बिताउने, कसैले चाहिँ भजन सङ्ग्रह पढ्छ, कसैले हितोपदेशक पढ्छ, कसैले दुई तिनवटा खण्ड पढ्छ, अनि त्यो दिन परमेश्वरले हामीलाई कसरी नजिक, त्यसको मतलब के छ भनेदेखि परमेश्वरसँग सम्बन्ध भएको व्यक्ति चाहिँ दिन दिन परमेश्वरसँग समय बिताउँछ नि, दिन दिन प्रार्थना गर्छ नि, त्यो प्र्याक्टिस गर्नुपर्छ। त्यसको बारेमा तपाईँलाई म धेरै कुरा सिकाउन सक्छु। एउटा किताब छ, म जुन बाइबल स्कुल गएको थिएँ त्यहाँको प्रेसिडेन्ट जसले त्यो बाइबल स्कुल सुरु गरेको, जोसेफ केरल भन्ने, उहाँले लेखेको हाउ टु वर्सिप जिजस क्राइस्ट। खासमा मैले हाम्रो केमीलाई दिएको थियो, त्यो किताब कहाँ हरायो थाहा छैन, एनिवे त्यो इङ्ग्लिसमा छ, इट्स भेरी भेरी गुड बुक। त्यो कसरी परमेश्वरसँग यो समय बिताउने, अनि त्यो समय बिताउँदाखेरि चाहिँ तपाईँ र मेरो, जब परमेश्वरसँग हामी एक्लै समय बिताउँदै गर्छौँ, यु फिल अलमोस्ट लाइक घोडा चढाए जस्तै परमेश्वरको आत्मामा तपाईँ सहभागी भएको अनुभव हुन्छ तपाईँको र परमेश्वरको बिचमा। अनि त्यही किसिमको कुरा चाहिँ एकजना ब्रदर लरेन्स भन्ने, त्यसको पनि किताब छ एउटा, अनि उसले चाहिँ, ऊ चाहिँ एउटा वास्तवमा क्याथलिक थियो, धेरै वर्ष अगाडि कुरा हो, तपाईँलाई त्यसको बारेमा अलिक बढी अर्को दिन भन्छु। मैले यहाँ सम्झना किन गरेँ भनेदेखि, उसले त्यो जुन अनुभव गर्थ्यो, ऊ त के गर्थ्यो, खाना बनाउँथ्यो, भाँडा माझ्थ्यो, तर त्यो जे जे काम गर्छ त्यो बेलामा उसले भजन गाउँथ्यो, परमेश्वरलाई प्रार्थना गर्थ्यो, उसको मन एकाग्र, अनि उसले त्यो बनाउँदै जाँदाखेरि अम्लेट बनाएर हुन्छ, के गरेर हुन्छ, भाँडा टल्काएर हुन्छ, तर उसलाई परमेश्वरले भेट्नुहुन्छ अनि उसलाई यस्तो खालको अनुभव हुन्छ, त्यो कुरो चाहिँ उसले लेख्या छ। त्यो एउटा किताब छ ब्रदर लरेन्सको, होइन, त्यस्तो धेरैवटा उदाहरणहरू पाइन्छ। हामीले त्यो तपाईँलाई मैले एमी कार माइकल भनेर भन्ने गरेको थियो, अनि त्यो साउथ इन्डियामा आयरल्यान्डको मान्छे, अनि ऊ चाहिँ 55 वर्षसम्म एकचोटि गएपछि फर्केर कहिले आफ्नो देश नगएको, बे पनि नगरेको, उसले 34 वटा जति किताब लेखेको छ, अनि उसले प्रार्थना गरेको कुरा उसको किताबहरूमा, उसले दिनदिनै परमेश्वरले उसँग बोलेको कुरा, भनाइको मतलब यहाँ के छ भने परमेश्वरको आवाज सुन्नलाई तपाईँ र मेरो, पहिलो कुरा त परमेश्वरसँग सम्बन्ध हुनु पऱ्यो भने मतलब नयाँ गरी जन्मिनु पऱ्यो, होइन, नयाँ गरी नजन्मिएसम्म त सम्बन्ध हुँदैन, होइन। दोस्रो कुरा चाहिँ एउटा एउटा पद ठ्याक्कै पढ्नु मन लाग्यो तपाईँलाई यतिखेरै, अनि त्यो चाहिँ यो योहन्ना, पहिलो योहन्ना 5:1-5 पद, येशु नै ख्रीष्ट हुनुहुन्छ भनी विश्वास गर्ने हरेक परमेश्वरको बालक हो, जसले बाबुलाई प्रेम गर्छ उसले तिनको छोरालाई पनि प्रेम गर्छ। जब हामी परमेश्वरलाई प्रेम गर्छौँ र उहाँका आज्ञाहरू पालन गर्छौँ, तब यसैबाट थाहा पाउँछौँ कि हामीले परमेश्वरका सन्तानलाई प्रेम गर्छौँ। परमेश्वरको प्रेम यही हो कि हामी उहाँका आज्ञाहरू पालन गर्छौँ, र उहाँका आज्ञाहरू भरपूर भारपूर्ण छैन भने डिफिकल्ट छैन। 4 पदमा के लेखेको छ, 1 योहन्ना 5:4, किनकि परमेश्वरबाट जन्मेको हरेकले संसारमाथि विजय प्राप्त गर्छ, र संसारलाई जित्ने विजय हाम्रो विश्वास हो। संसारमाथि विजय प्राप्त गर्ने को हो, त्यही हो जसले येशु ख्रिस्ट परमेश्वरको पुत्र हुनुहुन्छ भने विश्वास गर्छ। अब यहाँनिर धेरै यो तलसम्म पढ्यो भने थुप्रै कुरा तपाईँले देख्नुहुन्छ। वास्तवमा योहन्ना यो 1 योहन्ना 5:11-12 गयो भनेदेखि चाहिँ गवाहीको कुरा छ। गवाही चाहिँ यही हो कि परमेश्वरले हामीलाई अनन्त जीवन दिनुभयो, र यो जीवन उहाँको पुत्रमा छ, जससँग पुत्र हुनुहुन्छ त्यससँग जीवन छ, जससँग परमेश्वरको पुत्र हुनुहुन्न त्यससँग अनन्त जीवन छैन। अनि त्यस कारणले यहाँनिर मैले यहाँ अलिकति जोड दिन खोजेको कुरा चाहिँ, हरेक क्रिस्चियन व्यक्ति, हरेक क्रिस्चियन क्रिस्चियन जीवन जिउने नयाँ जन्म पा हुनु पर्यो। त्यही कारण जहिले पनि हामी आफैलाई जाँच्नुपर्छ कि हामी नयाँ गरी आत्मामा जन्मेका छौँ, किनभने यो क्रिस्चियनिटी चाहिँ अरू धर्म जस्तो त्यसै हुँदैन, जब नयाँ जीवन हुन्छ नि, परमेश्वरसँग सम्बन्ध हुन्छ नि, तपाईँ परमेश्वरसँग समय बिताउनुहुन्छ, तपाईँ परमेश्वरसँग दिनदिनै कुरा गर्नुहुन्छ, प्रार्थना गर्नुहुन्छ, अनि परमेश्वरको इच्छा, परमेश्वरको योजना, परमेश्वरको बोलावट सबै तपाईँलाई त्यसपछि आउँछ। त्यसकारण प्रार्थना गर्ने, बाइबल पढ्ने, परमेश्वरको वचनहरूलाई ध्यान मनन गर्ने, अनि असल अगुवाहरूको कुराहरूद्वारा पनि कतिचोटि तपाईँले धेरै परमेश्वरको योजनाहरू तपाईँको जीवनमा थाहा पाउन सक्नुहुन्छ। जबसम्म तपाईँ नयाँ गरी जन्मनुहुन्न, तपाईँ आफ्नो बोलावट के हो भनेर थाहा पाउनुहुन्न, गेस गर्ने कुरा मात्रै हो। अनि धेरै मान्छेहरू बोलावटको बारेमा गेस मात्रै होइन कि, उनीहरूले त तपाईँले छर्लङ्ग देख्नुहुन्छ, म यतिखेर कसैको नाम लिएर कसैको बारेमा न्याय गर्ने विचार होइन, तर उदाहरण दिन्छु। त्यो के हो भने, जो मान्छेहरू अगुवा नभएको कारणले विभिन्न किसिमका झगडा तगडा निकाल्छन्, त्यस्तो मान्छे बोलावट पाएको होइन, अथवा कहिलेकाहीँ यहाँसम्म चाहिँ भन्नु, त्यस्तो मान्छे भर्खरको 2 वर्षको बालक विश्वासमा, तपाईँले 2 वर्षको बालक देख्नु भएको छ, 2 वर्षको बालकलाई केही कुरा चाहियो भने उसले त्यो प्राप्त गर्न के गर्छ, झगडा गर्छ, बुझ्नुहुन्छ, त्यस्तो हो। त्यस्तो तपाईँ र म यो कुरो बुझ्नु पऱ्यो, हामी 2 वर्षको बालक जस्तो हुनु परेन, बुझ्नुहुन्छ, यही कुरो बाइबलमा प्रष्ट छ प्रियहरू, त्यही कुरा म तपाईँलाई बताउन खोजिरहेको छु। त्यस कारणले परमेश्वरको बोलावट थाहा गर्नलाई चाहिँ पहिला परमेश्वरको सम्बन्ध रियल हुनुपर्छ। त्यो परमेश्वरसँग सम्बन्ध हुने, दिनदिनै प्रार्थना गर्ने, उहाँसँग समय बिताउने मान्छे त उसको जीवनमा कसैको विरुद्धमा, कसैप्रति केही खराबी हुँदैन नि, कसैको कसैसँग के भन्छ यसलाई अङ्ग्रेजीमा रिजेन्टमेन्ट, बिटरनेस, यस्ता कुराहरू भन्छन्। जब सम्बन्धमा दरकार आउँछ धेरै कुराहरू हुन्छ, अनि कसरी हामी मान्छेहरूको सम्बन्ध यस्तो वर्षौँसम्म एकले अर्कालाई ठ्याक्कै बन्द ढोका, मेरो कल्पना के छ भने, मेरो सोच के छ भने, हामी ख्रिस्टका मान्छेहरूको ढोका कहिल्यै बन्द हुँदैन, हामी सबैलाई प्रेम गर्छौँ, सबैलाई, शत्रुलाई पनि, हामी कसैको एक शब्द उसलाई, उसको नामलाई बदनाम हुने, उसको जीवनमा दुःख पर्ने, उसलाई कुनै नोक्सान पर्ने, हामीलाई खेदो गर्नेलाई पनि हामी गर्न सक्दैनौँ, प्रार्थना गर्छौँ। त्यसको बारेमा थुप्रो उदाहरण तपाईँलाई म दिन सक्छु, तर पावलको बारेमा हामी एकछिन अहिले हेर्छौँ। सो अर्को कुरो, बोलावट चाहिँ रातारात एकैचोटि थाहा हुने कुरा पनि होइन, बोलावटको कुरा गर्दाखेरि है, वर्षौँ परमेश्वरको सेवा गरेपछि यो बोलावटको कुरा चाहिँ अब चाहिँ के भयो भने, पहिलो कुरा त हामी परमेश्वरको सम्बन्धमा, सङ्गतिमा, उहाँ सँगसँगै उहाँको जीवनले भरिने पवित्र आत्माको मन्दिर हाम्रो शरीर भनेर पहिलो कोरन्थी 3 अध्यायमा हामी हेर्छौँ। तर यो अब तपाईँ र मेरो जीवनमा के वरदान छ, परमेश्वरले कुन कुरा चाहिँ हामीबाट गर्न चाहनुहुन्छ, यो सबै कुरा चाहिँ मलाई मनपर्ने होइन, म पनि नाम कमाउँछु, म पनि चर्च खोल्छु ताकि मेरो पनि एउटा माई खाने भाँडो हुन्छ, कतिजना मान्छेले यसो गरेर देखाएको छु मैले। जब मान्छे, यदि मान्छेले शिक्षा पाए भनेदेखि यो गडबड गर्दैन थिए, किनभने हामी सबैले एक दिन गएर फेस गर्नुपर्ने, घुँडा टेक्नुपर्ने त एउटा प्रभु हो नि। तपाईँ र मैले यहाँनिर वर्ता गरेको कुरा त त्यहाँ हिसाब हुन्छ नि, मेरो पनि हुन्छ, तपाईँको पनि हुन्छ। त्यसैले हामीले के गर्नु पऱ्यो, उहाँको कुरा मान्नु पऱ्यो, उहाँमा सहमति हुनु पऱ्यो। आज कति मान्छेहरू के छ, सुसमाचार सुनेपछि एकैचोटि उनीहरू परिपक्व ख्रिस्चियनको विचार गर्छन्, तर परमेश्वरमा विश्वास गर्दाखेरि त्यो एकैचोटि हुँदैन, तपाईँले धेरै कुराहरू देख्नुहुन्छ। त्यस कारणले कहिलेकाहीँ हामी परमेश्वरको बोलावटलाई सरल प्रकारले पनि भन्न सक्छौँ, यस्तो खालको बोलावट छ, अनि कसै कसैको जीवनमा चाहिँ परमेश्वरको बोलावट, यो चाहिँ वरदानको कुरा भइरहेको छ, सेवा कसरी गर्ने। अघि सुरुमै मैले के भने, मण्डली भनेकै येशूको आत्मिकी शरीर शिर उहाँ हुनुहुन्छ, त्यसो भए तपाईँ र मेरो एउटा स्थानीय मण्डलीमा विशेष लगाव हुन्छ, हामी छाडा हुँदैनौँ, यो कुरो बाइबलको कुरा हो। तपाईँले त्यो मण्डलीद्वारा येशूको शरीरको अङ्गमा तपाईँले सहभागी हुनु पऱ्यो, हरेक व्यक्तिको त्यो जिम्मेवारी छ। त्यही कारणले यो कुरो हामीले क्लियर बुझ्नु र बुझाउनु पर्छ। सो अगुवाहरूको काम चाहिँ मण्डलीको दर्शन, मण्डलीको कुरा, परमेश्वरको कुरा, कसरी परमेश्वरमा अगाडि बढ्ने, कसरी मण्डली अपरेसन भन्छ नि त्यसलाई सही प्रकारले चल्ने, यो सबै कुराको बारेमा बताउने कुरा हो। यसरी नै हामी जो धेरै छौँ, हामी ख्रिस्टको शरीरमा एकै छौँ, यो रोमी 12:5 के लेखेको छ, त्यो चाहिँ रोमी 12:6-8 चाहिँ के छ, वरदानहरूको बारेमा छ। रोमी 12:5 के छ भनेदेखि, त्यसरी नै हामी जो धेरै छौँ हामी पनि ख्रिस्टमा एउटै शरीर हौँ र प्रत्येक एक अर्काका अङ्ग हौँ, एक अर्काका अङ्ग हौँ। यो क्लियर छ यहाँ, हामी धेरै भए पनि एउटै शरीरका हौँ। त्यही कारणले के हुन्छ भनेदेखि परमेश्वरमा हामीले साँच्ची नै भरोसा गरेर परमेश्वरको सेवा गर्न थाल्यौँ भनेदेखि हामी सबै एक अर्कालाई स्वीकार्नु पर्ने हुन्छ। त्यसको मतलब के, सबैको बुद्धि एउटै, सबैको ज्ञान एउटै, सबैको व्यवहार एउटै हुँदैन। अघि मैले सुरुमा उदाहरण दिए जस्तै हामी मध्ये कतिजनाको विश्वास 2 वर्षको छ, उनीहरूले 2 वर्षकै खालको व्यवहार गर्छ। कसै मान्छेहरूको चाहिँ 25 वर्षको जस्तो छ, धेरै परिपक्व। हामी 25 वर्षको परिपक्वले के हुन्छ, 2 वर्षलाई स्याहार गर्नुपर्छ, उसलाई खाना दिनुपर्छ, ऊ झर्क्यो रिस आयो भने सम्झाउनु पर्छ। मण्डली भनेको सबैलाई उठाउने ठाउँ हो। अब अर्को कुरो के छ भने यो जब क्रिस्चियनहरूले उसले भनेको जस्तै नगर्ने चाहिँ विरोध गर्ने, उसँग बोल्दै नबोल्ने, उसलाई चाहिँ निकाल, त्यो हुँदैन, त्यो चाहिँ गलत हो, त्यो क्रिस्चियन होइन। त्यही कारणले यो तपाईँलाई म यो मैले सिकेको हो, हामीले कसरी एक अर्कालाई अझै उत्साह दिएर एक अर्कालाई बनाएर निर्माण गरेर होइन कहिलेकाहीँ समस्या कन्फ्लिक्ट भयो भने त्यसलाई कसरी म्यानेज गरेर फेरि परमेश्वरको इच्छा अगाडि बढाउने, यो कुराको बारेमा मलाई धेरै जोस आउँछ। त्यसको बारेमा म धेरै बाँड्न इच्छा गर्छु, तर तपाईँलाई आज त्यो भ्याउँदिनँ। आज म मेरो टाइम पनि करि करि जान थालिसक्यो। तिमीहरूलाई सत्यमा पवित्र पारिदिनुहोस् भनेर यहाँनिर योहन्ना 17:17-19 येशु प्रभुले प्रार्थना गर्नुभएको कुरा म तपाईँलाई पढ्न चाहन्छु। तिनीहरूलाई सत्यमा पवित्र पारिदिनुहोस्, तपाईँको वचन सत्य हो। जसरी तपाईँले मलाई संसारमा पठाउनु भयो मैले पनि तिनीहरूलाई संसारमा पठाएको छु। तिनीहरूका खातिर म आफैलाई पवित्र पार्दछु ताकि तिनीहरू पनि सत्यमा पवित्र हुन्। यो कुरो चाहिँ प्रष्ट रूपमा येशु प्रभुले भन्नुभएको छ, पवित्र हुने कुरा, संसारमा पठाएको कुरा होइन, अनि त्यो कुरा सबै कुरा छ यहाँनिर। त्यसैले हामी एक हुने कसरी भन्ने कुराको सम्बन्धमा हामी कसरी मण्डलीमा येशुको शरीर जस्तै चल्ने होइन, यो कुरा चाहिँ अब यहाँ बोलावटको कुरा तपाईँलाई अलिकति अब बाँड्छु है त। यो संसार बनाउनुभन्दा अघिदेखि नै परमेश्वरले चाहिँ म आई हेभ द्याट इन द ओके यस संसार बनाउनुभन्दा अघिदेखि नै परमेश्वरले ती मानिसहरूलाई जान्नुहुन्थ्यो, अनि परमेश्वरले तिनीहरू आफ्नै पुत्र जस्तै हुन् भन्ने निर्णय गर्नुभयो। त्यसै कारण येशु धेरै दाजुभाइहरू र दिदीबहिनीहरूमा जेठो हुनुभयो। परमेश्वरले ती मानिसहरूलाई आफ्नै पुत्र जस्तै हुन् भन्ने योजना गर्नुभयो, अनि परमेश्वरद्वारा बोलाइएका तिनीहरूलाई पनि धर्मी बनाइयो, अनि परमेश्वरद्वारा धर्मी बनाइएका तिनीहरूलाई उहाँले महिमा पनि दिनुभयो। यो चाहिँ रोमी 8:29-30 वास्तवमा यो एउटा छुट्टै अनुवाद हो, अनि तपाईँलाई मैले अर्को अनुवादमा हेरेँ भने 29 यहाँ अर्को अनुवादमा चाहिँ कस्तो छ, किनकि परमेश्वरले जसलाई पहिलेबाटै जान्नुभयो, यो पनि अर्कै अनुवाद हो। वास्तवमा हामीले पढिराखेको बाइबलमा चाहिँ चिन्नुभयो भन्ने शब्द छ, परमेश्वरले तिमीहरूलाई चिन्नुभयो भन्ने शब्द छ है, यहाँ चाहिँ जान्नुभयो भन्ने शब्द तपाईँले देख्नुहुन्छ। त्यसैले परमेश्वरले तपाईँलाई जान्नुभयो को थियो, उहाँले तिनीहरूलाई आफ्नो पुत्रको स्वरूपमा हुन नियुक्त गर्नु नियुक्त गर्नुभयो, ताकि सबै दाजुभाइ दिदीबहिनीहरूमध्ये उहाँ चाहिँ जेठो ठहरिनु भएको होस्। अब यहाँनिर यो चाहिँ अर्कै अनुवाद हो होइन, तपाईँलाई म हामीले सधैँ पढ्ने गरेको अनुवाद पढ्न चाहन्छु। बोलावटको कुरा गर्दाखेरि अलिकति तपाईँलाई म यो कुरा भन्न गइरहेको छु, त्यसकारण हाम्रो समय आज ठ्याक्कै 5:07 थालिसक्यो, के अरे अलिकति टाइम छ। यो यति भास्ट विषय छ, यति धेरै वचन हामी देख्छौँ बाइबलमा, तपाईँलाई म छोटकरीमा सकेसम्म सारांशमा भन्न चाहन्छु। हामीले सधैँ पढ्ने भर्सन बाइबलको चाहिँ यो हो, रोमी 8:29, ज जसलाई उहाँले पहिलेबाटै चिन्नु भएको छ। चिन्नु भएको भनेको चाहिँ मैले खुसीरामलाई चिनेको छु नि, त्यस्तै हो चिनेको होइन, मैले थेम्कालाई चिनेको छु नि, किनभने हामी भेटघाट भएको छ, कुराकानी गरेको छ, हप्तै पछि भेट हुन्छ अनि उहाँले के गर्नुहुन्छ मलाई थाहा छ, त्यो चिन्ने कुरा भयो नि। यहाँनिर परमेश्वरले हामीलाई चाहिँ पहिलेबाटै भन्ने कुरा जुन शब्द छ, तपाईँले एफिसिएको चारमा गएर हेर्नु, संसारको उत्पत्तिभन्दा पहिला नै छान्नु भएको कुरा त्यहाँ छ। अनि उहाँले तिनीहरूलाई आफ्नो पुत्रको स्वरूपमा बनाउनलाई धेरै भाइहरूमध्ये उहाँ चाहिँ ज्येष्ठ हुन् भनेर अघिबाटै नियुक्त गर्नुभयो। त्यसकारण तपाईँ र मेरो जीवनमा मुख्य बोलावट चाहिँ के हो त भन्दा, यो परमेश्वरले चुन्नु भएको कुरा हो नि। त्यो परमेश्वरले चुन्नु भएको कुरा चाहिँ हामी येशूको प्रतिनिधि बनौँ, येशूको निम्ति हामी चाहिँ गवाही बनौँ, त्यसको लागि उहाँले पहिलेबाटै चुन्नु भएको भनेर यहाँ हामी प्रष्ट देख्छौँ। तपाईँलाई मैले त्यसपछि कुन चाहिँ पद पढ्ने भनेर म तपाईँलाई ओके यहाँनिर हाम्रो बोलावटको कुरा गर्दाखेरि सो तपाईँलाई मैले कहाँ सुरु गरेँ भने यहाँबाट सो हाम्रो बोलावटको कुरा गर्दा चाहिँ यो पुरान नियममा धेरै छ यो कुराहरू, तर तपाईँलाई म यर्मियाको कुरा भन्न चाहन्छु। यर्मियामा के लेखेको छ, परम प्रभुको यो वचन म कहाँ आयो, मैले तपाईँ गर्भमा रच्नुभन्दा तँलाई गर्भमा रच्नुभन्दा अघि नै तँलाई चिनिसकेको थिएँ, तँ जन्मन भन्दा अघि नै मैले तँलाई अलग गरेँ, मैले तँलाई जाति जातिहरूको निम्ति एक अगमवक्ता नियुक्त गरेँ। यहाँ यर्मियाको बारेमा लेखिएको छ, तर परमेश्वरको वचनमा के हुन्छ भने हरेक व्यक्तिलाई परमेश्वरले अगाडि नै नियुक्ति गर्नुभएको। भर्खरै हामीले यो के भन्छ यो रोमी 8:29 पढ्यौँ, उहाँले चिन्नु भएको, त्यसपछि यहाँ के लेखेको छ, येशूको प्रतिरूप हुनलाई, येशूको प्रतिबिम्ब हुनलाई अथवा येशुको निम्ति गवाही हुनलाई। अनि वास्तवमा यो येशु प्रभु संसारबाट स्वर्गतिर जानु, महिमामा जानुभन्दा अगाडि मैले घरिघरि दोहोऱ्याउँछु, प्रेरित 1:8 तिमीहरूले पवित्र तिमीहरूसँग के अरे तिमीहरूले पवित्र आत्मा तिमीहरूमा पवित्र आत्मा आउनु भएपछि तिमीहरूले शक्ति पाउने छौ र तिमीहरू जेरुसलेम, यहुदिया, सामरिया र संसारको अन्तसम्म मेरो गवाही हुनेछौ। वास्तवमा त्यो पवित्र आत्मा आएर पाउने शक्ति, त्यसपछि गवाही हुने, जहाँ जहाँ गयो त्यहीँ होइन, त्यो गवाही भनेको चाहिँ यहाँनिर यही कुरा हो। यो गवाही हुने कुरा जुन छ, तिनीहरूलाई आफ्नो पुत्रको स्वरूपमा बनाउनलाई धेरै भाइहरूमध्ये उहाँ चाहिँ ज्येष्ठ हुन् भनेर अघिबाटै नियुक्ति गर्नुभयो। अगाडि नै येशूको पुत्रको स्वरूपमा हामी बन्नुको मतलब के छ भनेदेखि येशूको हामी गवाही बन्ने कुरा छ। अब तपाईँलाई यो यर्मिया 29:11 पढ्न चाहन्छु, यो धेरै मान्छेले यो पदलाई सेयर गर्ने गर्छ, हाम्रो लागि योजना छ, तर धेरैचोटि मैले योभन्दा अगाडि नै तपाईँलाई सम्झाएको छु, धेरैचोटि मान्छेले यसलाई चाहिँ मिस गर्छ, यो पोइन्टलाई मिस गर्छ, त्यो मैले धेरै यसको आउट अफ कन्टेक्स्ट युज गर्छ, तपाईँले थाहा पाउनुपर्छ यसको मुख्य अर्थ के हो। म यसो भन्छु किनभने तिमीहरूका निम्ति मैले बनाएको योजनाहरू म जान्दछु, परमेश्वरले भन्नुहुन्छ, यो परम प्रभुबाट आएको सन्देश हो, मसँग तिमीहरूको लागि राम्रो योजना छ, म तिमीहरूलाई चोट पुर्याउने योजना बनाउँदिनँ, यो पनि अर्कै अनुवाद हो, मैले तिमीहरूलाई आशा र असल भविष्य दिने योजना गरेको छु। यो पनि परमेश्वरको बोलावटभित्रकै कुरा हो होइन, भनेको मतलब हरेक व्यक्तिको जीवनमा परमेश्वरको उनीहरूको उन्नतिको लागि योजना छ, बोलावट छ, परमेश्वरले अलग गर्नुभएको छ, चुन्नु भएको छ भन्ने कुरा चाहिँ त्यहाँ त्यसको मतलब लाग्दछ। अब तपाईँलाई पावलको जीवनमा तपाईँ र मेरो बोलावटको कारणले यो यो दोस्रो कोरन्थी हो, दोस्रो कोरन्थी 2:14-15 तपाईँले हेर्नुभयो भने पावलको जीवनमा भएको बोलावटको के कुरा यहाँ हामी देख्दछौँ। अनि हामी हरेकको जीवनमा बोलावटको मुख्य कुरा अथवा हाम्रो हामीले किन परमेश्वरको वचन एकअर्कालाई बाँड्नुपर्छ त्यो हाम्रो बोलावट होइन, अथवा येशु प्रभुको बोलावटको कुरा गर्दै गर्दा त अलिकति ठुलो पिक्चरमा हेऱ्यो भनेदेखि उहाँको महान आज्ञाको कुरा गर्दाखेरि मत्ती 28:29-20 सारा जातिलाई चेला बनाएर बप्तिस्मा दिने, पिता पुत्र पवित्र आत्माको नाउँमा बप्तिस्मा दिने, त्यसपछि त्यहाँ येशु प्रभुले सिकाउनु भएको सबै कुरा पालन गर्न सिकाउनु, होइन त्यो पालन गर्ने कुरा महत्त्वपूर्ण त्यहाँनिर छ, सिकाउनु भएको सबै कुरा। अब त्योभन्दा नि अर्को कुरा के छ भने जब परमेश्वरसँग हाम्रो घनिष्ठ सम्बन्ध हुन्छ, हामीमा नयाँ जीवन आउँछ, हामी परमेश्वरको छोरा छोरी उहाँको परिवार हुन्छौँ। अनि रोमी 5:3 होला सायद पवित्र उहाँले दिनुभएको पवित्र आत्माद्वारा परमेश्वरले हामीमा उहाँको प्रेम खनाउनुहुन्छ जुन चाहिँ अगापे प्रेम। अब यहाँनिर तपाईँले पहिलो कोरन्थी के अरे दोस्रो कोरन्थी 5:14-15 पढ्नुभयो भने ख्रिस्टको प्रेमले मलाई बसमा अथवा करमा बसमा राख्दछ भने मतलब करमा पार्दछ भन्ने अर्को अनुवादमा छ, किनभने अङ्ग्रेजीमा कन्स्ट्रेन्स मी भन्ने भन्छ, त्यसलाई बाध्य गराउँछ भन्ने शब्द हो त्यो, होइन एकदमै त्यसले मलाई त्यो मलाई खिच्छ, किनभने हामी जान्दछौँ हामी सबैको लागि ख्रिस्टले मृत्युलाई सहनुभयो, उहाँको प्रेम चाहिँ क्रुसको मृत्युसम्म बलिदानमा देखियो, त्यो बलिदान हामीलाई गरेको प्रेमको कारणले हाम्रो उद्धारको निम्ति उहाँले हाम्रो सबै कुरा लिनुभयो। अनि त्यसपछि के हुन्छ, जस्तो एउटा बच्चा र आमाको बिचको सम्बन्ध के हुन्छ, आमाको प्रेमको कारणले बच्चाले पनि आमालाई प्रेम गर्छ, तर आमाको प्रेम त कुनै अर्को प्रेमसँग दाज्न मिल्दैन, होइन निस्वार्थ आमाले जस्तै प्रेम चाहिँ अरू कसैले गर्छ जस्तो लाग्दैन मलाई, मलाई कहिलेकाहीँ लाग्छ बाउले पनि गर्छ जस्तो लाग्छ, तर त्यो अर्कै कुरा हो, होइन मान्छेले त्यसलाई एप्रुभ गर्नु पऱ्यो। ख्रिस्टले सबैको लागि प्राण दिनुभयो जसमा कि अब उसो जो बाँच्ने बाँचेका छन् तिनीहरू आफ्नो लागि मात्र बाँच्न हुँदैन, उहाँले तिनीहरूकै लागि प्राण दिनुभयो औ तिनीहरूको लागि बौराइनु भयो अथवा बौरी उठ्नुभयो, तसर्थ ती मानिसहरू उहाँको लागि बाँच्नुपर्छ। त्यस कारणले यहाँनिर ख्रिस्टको प्रेमले हामीलाई बाध्य पुर्याउँछ भनेको चाहिँ उहाँको निम्ति बाँच्नलाई, उहाँको निम्ति जिउनलाई अथवा उहाँको निम्ति उहाँको उद्देश्य पुरा गर्नलाई मलाई एकदमै भित्रदेखि हुटुटी हुन्छ, प्यासन छ, होइन हुटुटी भन्छ नि जुनुन भन्छ हिन्दीमा, होइन हाम्रो उसलाई थाहा होला के अरे खुसीरामलाई कि हाम्रो मणिरामलाई, उहाँहरूलाई अलिकति हिन्दीको नजिकैको शब्द आउँछ नि, होइन त्यस कारणले नेपालीमा यो फ्यासन भनेको चाहिँ हामीले हुटुटी भन्दो रहेछौँ, होइन एकदमै भित्रै देखेको जोस, त्यो चाहिँ परमेश्वरको प्रेम, किनभने त्यो नै क्रिस्चियन जीवनमा जस्तो हामीले येशु ख्रिस्टलाई प्रेम गर्ने भन्ने त येशु प्रभुको आज्ञा हो नि त, परमेश्वरलाई प्रेम गर्ने दुईवटा आज्ञामा सबै कुरा पुरा हुन्छ नि त, होइन त्यो त हामीले कतिचोटि हेऱ्यौँ, तर त्यो प्रेम कसरी आउँछ यो कुरा हो, जब हामीले प्रेम गर्छौँ त्यो धेरै महत्त्वपूर्ण कुरो, त्यसको बारेमा कुरा गर्ने हामीसँग समय छैन। अब यहाँ दोस्रो कोरन्थी 5:9 के छ, यसै कारण चाहे हामी शरीरमै हौँ चाहे अलग रहौँ उहाँलाई प्रसन्न तुलाउनु नै हाम्रो लक्ष्य हुन्छ। अनि यहाँनिर पावलले के भन्छ, येशूलाई प्रेम गरेको कारणले दुःख परे पनि चाहे जेसुकै गरे पनि परमेश्वरलाई खुसी बनाउनु प्रसन्न बनाउनु चाहिँ लक्ष्य, भनेपछि हाम्रो बोलावट त मुख्य यो हो नि त, परमेश्वरलाई प्रसन्न बनाउने, होइन हाम्रो दर्शन चाहिँ के हो, येशु ख्रिस्ट हो नि, मण्डलीको काम के हो, येशु ख्रिस्टको इच्छा अनुसार जिउने हो नि, किनभने शरीर उहाँको भयो, शिर चाहिँ उहाँ आफै हुनुहुन्छ, येशुको शिरले भनेको कुरा गर्ने हाम्रो इच्छा गर्ने त होइन नि, त्यस कारण त्यो एकदमै महत्त्वपूर्ण कुरा हामी यहाँ देख्दछौँ। अर्को यहाँनिर तपाईँलाई यो पढ्न चाहन्छु, बोलावटकै सम्बन्धमा कुरा गर्दै गर्दा हामीले किन परमेश्वरको बोलावटलाई पुरा गर्नुपर्छ, किन उहाँको प्रेम सम्झेर अरूको निम्ति उहाँको आज्ञालाई हामीले मान्नुपर्छ भन्ने कुरा विचार गर्दै गर्दाखेरि तपाईँले यो पढ्नुपर्ने हुन्छ, किनकि हामी सबै ख्रिस्टका न्याय आसनको सामुन्ने खडा हुनुपर्छ। धेरैचोटि मान्छेहरूले यो सोच्दैन, यो पनि सोच्दैन कि पवित्र आत्मामा परमेश्वर येशू प्रभु हाम्रो हृदयमा हुनुहुन्छ। हामीले मान्छेको अगाडि र मान्छेको पछाडि दुईवटा कुरा गर्दाखेरि प्रभुले देख्नुहुन्छ, त्यसको न्याय हुन्छ भन्ने मान्छेलाई थाहा हुँदैन। यही कारणले नै म भन्छु मण्डलीलाई शिक्षा एकदमै जरुरी छ, हामीले सुन्न चाहनुपर्छ कि परमेश्वर के भन्दै हुनुहुन्छ, किनभने यो शब्दहरू सबै परमेश्वरले बोल्नु भएको वचन हो। अनि यहाँ यसरी शरीरमा हुँदा आफूले गरे बमोजिम हरेकले असल वा खराब प्रतिफल फल पाउनेछ त्यो न्यायको दिनमा, होइन? यसकारण प्रभुको भय थाहा गरेर हामी मानिसहरूलाई मनाउँछौँ। हामीले मान्छेसँग व्यवहार गर्दाखेरि परमेश्वरलाई पनि सामुन्ने राखेर रा, उहाँको भयमा मात्रै गर्छौँ। उहाँले अरू कसैले देख्दैन भने जे पनि मुखबाट आउनु हामी बोल्दैनौँ, किनभने त्यो मुख्य क्रिस्चियन जीवनमा परिवर्तन आउनु पर्यो। हामीले चाहे जसुकै कुनै पनि क्रिस्चियनले अर्को क्रिस्चियनलाई यसले त मेरो लागि के पो गरे होला भनेर शङ्का गर्नु पर्यो, किनभने गर्न मिल्दैन, होइन? उनीहरूले त केवल प्रेम गर्नु मिल्छ नि, होइन? यो कुरो चाहिँ निश्चित हो क्या बाइबलमा, तर हामी त्यस्तो विचार गर्दैनौँ। हामी त उसले त यस्तो दुःख गरे, उसले यस्तो गरे, उसले यसरी दुःख दिइरहेछ, उसले उसलाई यसो गरिरहेछ, हामी गरि पनि रहा हुन्छौँ, होइन? एक्ले अर्कालाई ठुसिरह हुन्छौँ, एक्ले अर्काको कुरा मान्नुभन्दा पहिला रिजेन्ट भइरह हुन्छौँ, होइन? यो सबै के हो? यो सबै घमण्ड र स्वार्थ, ईर्ष के भन्छ त्यसलाई, त्यो अहम्ता, इगो भन्ने शब्द, इगो वास्तवमा मान्छेले क्रुसमा टाङ्नु पर्ने विषय हो, होइन? त्यसैले त्यो महत्त्वपूर्ण छ। तर हामी जे गर्छौँ, जे छौँ, परमेश्वर जान्नुहुन्छ, र म आशा गर्छु यो तिमीहरूका विवेकमा पनि प्रष्ट होला। यसलाई मैले आज अलिकति एक्सप्लेन गर्ने मसँग समय छैन, तर म सरसर्ती तपाईँलाई यो एक दुईवटा कुरा पढेर पावलको बारेमा अलिकति गवाई दिने मेरो विचार छ। अब 15 मिनट छ मेरो, होइन? तिमी किन आफ्नो भाइको इन्साफ गर्छौ, अथवा तिमी आफ्नो भाइलाई किन तुच्छ ठान्छौ? किनभने यहाँ भाइ भनेको चाहिँ क्रिस्चियन है, जस्तो मेरो भाइ यहाँ बसिरहेछ राम्ररी, होइन? ऊ मात्रै होइन, सबैजना भाइ हो। त्यो कुरो तपाईँले बुझ्नुपर्छ, दिदी बहिनी पनि हो। यहाँ बाइबलमा भाइ भनेको चाहिँ विश्वासी, परमेश्वर पिताका छोराछोरीहरू, यो कुरो जहिले पनि बुझ्नुपर्छ। भाइले पनि हो तर सबैजना हो, विश्वासीलाई। मेरो भाइ विश्वास गरेका थिएन भने यो भाइमा पर्दैन, त्यो कुरो तपाईँले क्लियर थाहा पाउनु पर्यो। किनभने हामी सबै परमेश्वरका न्याय आसनको सामने खडा हुनेछौँ, जसले हामी हरेकले परमेश्वरलाई आफ्नो लेखा दिनेछौँ। यो कुरो चाहिँ हरेक मान्छेलाई क्लियर थाहा दिनुपर्छ, नयाँ विश्वासीहरूलाई, हामी पुरानो विश्वासीहरूलाई, किनभने नत्र सुरु नै गर्दैनौँ हामीले। क्रिस्चियन जीवनमा हिँड्ने बाटो फरक छ, किनभने यो प्रभुको वचनमा क्लियर कट छ, ज्योतिको मार्ग फरक छ, यो कुरो थाहा पाउनुपर्छ। त्यो त्यसको दृष्टिकोण हामीलाई थाहा हुनुपर्छ। अनि यहाँनिर दोस्रो कोरन्थीमा 5:17 कोही ख्रिस्टमा छ भने त्यो नयाँ सृष्टि हो, पुरानो बितेका छन् भनेर लेखा छ। अब सबै नयाँ आएछ, त्यो नयाँ के केमा आएछन्? शत्रुलाई व्यवहार गर्ने कुरामा पनि नयाँ आएछ, हामीलाई दुःख दिनेलाई पनि कसरी जवाफ दिने नयाँ आएछ, उनीहरू सबैको प्रार्थना गर्ने, उनीहरूलाई प्रेम गर्ने, उनीहरूलाई भलाइ गर्ने, उनीहरूको उन्नति गर्ने, तपाईँले यस्तो खालको क्रिस्चियन भेट्नु आएछ? त्यो चाहिँ हो बाइबलमा, होइन? अब यहाँनिर 18 र 19 के लेखा छ 5:2 कोरिन्थी? यो सब परमेश्वरबाट भएको हो। यो फेरि दोहोऱ्याउँछु म, हामीलाई परमेश्वरसँगको सम्बन्धमा हुन योग्य बनाउने काम जुन चाहिँ पवित्र आत्माबाट नयाँ जन्म येशूको रगतद्वारा पाप क्षमा हामी धर्मी ठहरिन्छौँ उहाँको धार्मिकताले, सबै परमेश्वरबाट हुन्छ। कसैले पनि आफैले आफैलाई राम्रो बनाउन सक्दैन भन्ने कुरा हामीले वास्तवमा एफिसीमा पनि सिक्छौँ। जसले हामीलाई ख्रिस्टद्वारा आफूसँग मिलाप ल्याउनु भयो हो, यो अर्को शब्द यहाँ, यो मिलाप, मिलाप भनेको चाहिँ अङ्ग्रेजी शब्द चाहिँ रिकन्सिलिएसन भन्छ। अब यो मिलाप भन्ने किन जरुरी भयो तपाईँलाई म प्रश्न गर्छु, किन मिलापमा ल्याउनु भयो? किनभने मिलाप छैन नि, होइन? मिलाप नभएको हुनाले मिलाप ल्याउनु पर्यो, रिकन्सिलिएसन, सम्बन्ध टुटेको छ फेरि सम्बन्धमा आउनु पर्यो, द्याट इज द थिङ हियर, होइन? यो प्रष्ट बुझ्नुपर्छ, येशूद्वारा परमेश्वरले हामीलाई आफैसँग मिलाप ल्याउनु, आफैसँग रिकन्साइल गर्नुभयो हामीलाई, मिलापको सेवा। अब हामीले अरूलाई पनि परमेश्वरको रिकन्सिलिएसनमा ल्याउनु पर्ने सेवा दिनुभएको छ। तर यदि त्यस्ता विश्वासीहरू जो आफै आफैमै रिकन्साइलको सट्टा झगडा गरेर कहिल्यै पनि बोलचाल गर्दैन भने त्यो त धेरै ठुलो समस्या भयो नि, हाम्रो बोलावटलाई हामीले जानेनौँ नि। अर्थात् स्वयं ख्रिस्टमा हुनुभएर परमेश्वरले संसारलाई आफूसँग मिलापमा ल्याउँदै हुनुहुन्थ्यो, तिमीहरूका अपराधका लेखा नलिएर मिलाप गराउने कामको सन्देश उहाँले हामीलाई सुम्पनु भएको छ। यहाँनिर यो मिलाप भन्ने शब्द दोहोरी दोहोरीकन दुई तिनचोटि आएको छ, अनि किनभनेदेखि उहाँले हामीलाई यो सन्देश दिनुभएको छ। त्यसले सुसमाचार नै एउटा रिकन्सिलिएसन दिने, परमेश्वरको सम्बन्धमा ल्याउने सन्देश हो, होइन? अनि त्यो सम्बन्धमा आएपछि चाहिँ परमेश्वरको उद्देश्य हाम्रो जीवनमा के छ त्यो चाहिँ बोलावटमा पर्यो, होइन? त्यस कारणले अब यसैको 20 र 21 पनि पढ्छु, यसकारण हामी ख्रिस्टका राजदूत हौ। अब यहाँनिर तपाईँलाई राजदूत भन्ने जुन शब्द छ, कुनै कुनै देशमा के हुन्छ, प्रधानमन्त्री बदलिन्छ, राजदूत पनि बदलिन्छ, होइन? तर येशु प्रभु त कहिले पनि बदलिनुहुन्न, होइन? हिजो आज सधैँ एकनाश। उहाँको राज्यमा उहाँ नै सबै अधिकार हुनुहुन्छ, उहाँको अधिकार पनि हरेकले राख्नुपर्छ। तब उहाँको निम्ति दूत हुने कुरा, अनि उहाँको दूतले चाहिँ केवल उहाँकै काम गर्नु पर्यो, उसले आफ्नो काम गर्न मिल्दैन। त्यस कारण हामी क्रिस्चियन जो मान्छे नयाँ जीवन पाएर ख्रिस्टका राजदूत हो नि, त्यो मान्छेलाई तपाईँले पूर्ण रूपमा भरोसा गर्न सक्नुहुन्छ सबै कुरामा, होइन? यो कुरा परमेश्वरले हामीद्वारा अनुरोध गरिरहनु भएको छ। ख्रिस्टकै पक्षमा हामी तिमीहरूलाई विन्ती गर्दछौँ कि तिमीहरू परमेश्वरसँग मिलापमा आओ, किनकि हामी उहाँमा परमेश्वरको धार्मिकता बन्न सकौँ भनेर पाप नचिन्नु हुनेलाई परमेश्वरले हाम्रो खातिर पाप बनाउनु भयो। बुझ्नुहुन्छ त? त्यस कारणले अब यहाँ अर्को यो तपाईँलाई म पढ्न चाहन्छु, यो शब्द मिलापको कुराद्वारा मैले यति कुरा मलाई सम्झना भयो, मलाई अलिक प्रकाश भयो। अब तपाईँले यसलाई राम्रोसँग कल्पना विचार गर्नुहोस्। हामी परमेश्वरसँग मिलापमा आउनुपर्छ किनभने हाम्रो मिलाप थिएन, छैन, हाम्रो आफ्नै पापको कारणले परमेश्वरसँग हाम्रो मिलाप छैन। त्यसैले ख्रिस्टद्वारा पाप क्षमा हुनु पर्यो, फेरि पाप गर्नु भएन। कहिलेकाहीँ गरिहाल्यो भने क्षमा गरेर फेरि हामी, त्यस कारणले पर्फेक्ट क्रिस्चियन चाहिँ हुँदैन। कहिलेकाहीँ कोही कोही मान्छे चाहिँ एउटा गल्ती जस्तो देखेपछि त्यसलाई सधैँको लागि त्यो गर्नु मिल्दैन, किनभने हामीलाई परमेश्वरले क्षमा दिनुहुन्छ। यदि हामीले हाम्रो पाप मानिलियौँ भनेदेखि उहाँले हाम्रो पाप क्षमा गर्न र हरेक अधर्म र शुद्धा गर्न उहाँ विश्वासयोग्य धर्मी हुनुहुन्छ। पहिलो योहन्ना 1:9 त्यसको मतलब त्यही हो। अनि यहाँ अर्को कुरा के छ भनेदेखि हामी एकता हुन आवश्यक छ किनभने हामीमा एकअर्कामा एकता छैन। बुझ्नुहुन्छ यो कुरा? किन एक हुनु पर्यो पवित्र आत्माको बन्धनमा, शान्तिको बन्धनमा एकता कायम राख भनेर किन भनिरहेको? किनभनेदेखि हामीमा एकता छैन नि। येशु प्रभुमा जब हामी गहिरिन्छौँ भनेदेखि त एकता आउनै पर्यो, किनभने उहाँ नै एकताको मुख्य कुरा हुनुहुन्छ, होइन? हामी आफै पवित्र हुन आवश्यक छ किनभने हामी पवित्र छैनौँ, परमेश्वर पवित्र हुनुहुन्छ। हामीले हिब्रू 10:12 के पढ्छौँ? पवित्रता बिना कसैले परमेश्वरको सम्बन्धमा आउन सक्दैन। हामीले मानिसहरूलाई प्रेम गर्नुपर्छ किनभने हामी प्रेम गर्दैनौँ। त्यस कारणले यहाँ घरिघरि प्रेम गर भनेर आज्ञा दिएको छ, भातृप्रेम कायम राख भनेर पत्रुसले अनि पावलले येशु प्रभुले आफ्नो छिमेकीलाई, आफ्नो भाइलाई आफूलाई जस्तै प्रेम गर भन्ने कुरा छ, होइन? हामी आज्ञाकारी हुनुपर्छ भनेर त घरिघरि, आज्ञा पालन सबभन्दा महत्त्वपूर्ण कुरा क्रिस्चियन जीवन, होइन? किनभने हामी आज्ञाकारी छैनौँ, हामी घरिघरि फरक विचार गर्छौँ, होइन? अनि हामी अगुवाहरूको अधीनमा बस्नुपर्छ किनभने हामी अधीनमा छैनौँ। धेरै जस्तो टेन्डेन्सी अधीनमा नबस्ने हुन्छ, त्यो कुरो हामीले प्रष्ट बुझ्नु पर्यो। त्यही कारणले तपाईँलाई मैले यो कुरा सम्झाएको छु, परमेश्वरको आज्ञा, यो परमेश्वरको आज्ञा हो। यस विषयमा हामीले के गर्छौँ, यी सबै परमेश्वरको आज्ञाहरू, हामीले यसको विषयमा के गर्ने भन्ने कुरा महत्त्वपूर्ण हामी बुझ्छौँ। तपाईँलाई मैले यो अघि नै भने, Matthew 28:19-20, यसकारण जाओ र सबै देशका जातिहरूलाई चेला बनाओ, पिता पुत्र पवित्र आत्माको नाउँमा तिनीहरूलाई बत्तिस्मा देऊ, मैले तिनीहरूलाई आज्ञा गरेका सबै कुरा पालन गर्न तिनीहरूलाई सिकाऊ, हेर म युगको अन्तसम्म सधैँ तिमीहरूको साथमा छु। यो चाहिँ हामीले यहाँनिर एउटै पोइन्ट के छ भनेदेखि, मैले तिमीहरूलाई आज्ञा गरेका सबै कुरा पालन गर्न सिकाऊ। अनि यहाँनिर उहाँ हाम्रो साथमा छु, बाइबलमा अरू ठाउँमा म त्याग्ने छैन, छोड्ने छैन, सुरक्षा दिन्छु, सबै कुरा परमेश्वरको वचन छ। तर हामीले आज्ञा पालन गर्ने कुरा चाहिँ तपाईँहरू मेरो आफ्नो हो, हामीले समर्पित हुनु पर्यो उहाँमा, होइन? Romans 5:9-11, यसकारण उहाँको रगतद्वारा धर्मी ठहरिएका हुनाले झन बढी हामी परमेश्वरको क्रोधबाट उहाँद्वारा बचाइने छौँ, किनकि हामी शत्रु छँदै उहाँका पुत्रको मृत्युद्वारा परमेश्वरसँग हाम्रो मिलाप भएको थियो भने झन बढी अब उहाँसँगै मिलाप भएका हुनाले ख्रिस्टको जीवनद्वारा हामी बचाइने छौँ। यति मात्र होइन तर हाम्रा प्रभु येशु ख्रिस्टद्वारा परमेश्वरमा हामी रमाउँदै पनि छौँ। उहाँद्वारा अब हामीलाई परमेश्वरसँग मिलाप प्राप्त भएको छ। एउटा अन्तिम यहाँनिर, यसै कारण विश्वासद्वारा धर्मी ठहरिएर हाम्रो प्रभु येशु ख्रिस्टद्वारा परमेश्वरसँग हाम्रो मिलाप भएको छ। यो सबै कुरा विश्वासद्वारा अनि उहाँको अनुग्रहमा, तपाईँले रोमी 5:2-3 पढ्नुभयो भने धेरै अरू कुरा पाउनुहुन्छ। त्यस कारणले अब यो सिद्धिएपछि तपाईँलाई म एफिसीकोतिर म लान्न, किन हामीसँग टाइम छैन, तपाईँलाई म पावलको शिक्षाको बारेमा अलिकति, पावलको उदाहरण, उनको बोलावट, उनको सिक्रेट रहस्य के थियो, क्रिस्चियनहरूको लागि परमेश्वरको विजयी जीवन सम्बन्धी एउटा स्ट्यान्डर्ड पावलले वर्णन गरेर बाइबलमा हामी प्रष्ट देख्छौँ। विजयी क्रिस्चियन जीवनको उदाहरण, पावलको जीवन एकदमै उत्तम उदाहरणको रूपमा हामी देख्दछौँ, किनभने उनले चेलाहरूलाई के भनेका छन्, हेर उनको उनले चेलाहरूलाई, उनको अनुयायीहरू, उनलाई पछ्याउनेहरू, उनले विश्वासमा ल्याएकाहरूलाई उनले के भनेका छन्, मेरो जीवन हेरेर मेरो अनुसरण गर भनेर उनले भनेका छन्, होइन मेरो अनुसरण गर। अनि यहाँनिर फिलिपी 4:9 जुन कुराहरू तिमीले सिक्यौ, ग्रहण गर्यौ, सुन्यौ र ममा देख्यौ यी कुराहरू गर, शान्ति अनि शान्तिका परमेश्वर तिमीहरूसित रहनुहुनेछ। उसले के भन्छ, मबाट सुनेको, मलाई देखेको, ममा भएको कुरा तिमी गर। पावलको त्यति ठुलो उदाहरण, उनले त्यसो भन्न सक्थे कि मानिसहरूले उनको उनको उदाहरणलाई पछ्याउने कुरा होइन। अनि यहाँनिर दोस्रो के छ भन्दाखेरि, मेरो अनुसरण गर्ने हो, 1 कोरिन्थी 11:1 जसरी म ख्रिस्टको अनुसरण गर्दछु, मेरो अनुसरण गर्ने हो किनभने जसरी म ख्रिस्टको अनुसरण गर्दछु। त्यस कारणले यो बोलावटको सम्बन्धमा परमेश्वरको सेवा गर्ने नै कुरा हो, परमेश्वरको पवित्रता अनुसार उहाँको इच्छा अनुसार जिउने कुरा नै हो होइन। वास्तवमा पावलले रोमी 12:1-2 जुन कुरा भनेका छन् त्यो कुराबाट सबै कुरा सुरु हुन्छ होइन। त्यस कारण सुरुको ख्रिस्चियनहरूसँग यो बेलामा, जुन बेलामा इन्डिया कुरा गर्दै थिए, यो रोमी लेख्दै थिए अथवा यो कोरन्थी लेख्दै थिए, विश्वासीहरूसँग बाइबल थिएन नि त होइन, यिनले यिनको कुरा सुन्नु पर्थ्यो। आज तपाईँ र मसँग बाइबल छ, यो बाइबलको कुरा सुन्नु पर्यो, परमेश्वरको आत्माले बाइबलबाट दिएको कुरा हामीले सुन्नु पर्यो। त्यस कारणले हामीले पावलको अनुसरण गर्न सक्छौँ। त्यो बेलाको मान्छेहरूले पावलको जीवन देख्थे, उनले कसरी उत्तर दिन्छन्, कसरी जिउँछन्, कसरी सेवा गर्छन्, सबै उनको एउटा उदाहरण होइन। अनि पावलको परमेश्वरसँग एकदमै घनिष्ठ संगति भएको जीवन थियो, ख्रिस्टप्रति प्रगाढ प्रेम थियो अनि प्रार्थनाको जीवन। अर्को कुरा, उनको जीवन परमेश्वरको गहिरो शान्ति र आनन्द र परमेश्वरप्रति धन्यवादीले भरिएको जीवन थियो होइन। पावलको जीवन परमेश्वरमा समर्पित जीवन थियो। अनि वास्तवमा तपाईँले पावलको जीवन हेर्नु त, झेलखानमा र मान्छेको पिटाइ खाएको र खेदो गरेको, पक्रिएको अनि फेरि छुटेर गएको छ फेरि, तर उनले चाहिँ छोड्दैनन् होइन, कस्तो अचम्म होला। त्यसैले तपाईँ र मैले अलिकति केही कुरा त्यहाँबाट सिक्नुपर्ने हो। उनी लोभ, अभिलाषा, घमण्ड, इगो, कुनै स्वार्थपन होइन, सेल्फिसनेस, वर्ल्डलीनेस भन्छ नि लस्ट, यी कुनै पनि शरीरका यी अभिलाषा, यी सबै कुराबाट उनी विजय थिए। यो क्रिस्चियन जीवन होइन, परमेश्वरको बोलावटमा हुने व्यक्ति ती सबै कुरामाथि विजय प्राप्त गर्नुपर्छ। उनी निराशाबाट पनि ले पनि उनलाई प्रभाव पार्दैन थियो, डिसपोइन्टेड पनि उनी हुने थिएन, विजयी थिए उनले। उनको उनले त्यही कारणले यहाँनिर अर्को पदमा 2 कोरिन्थी 2:14 परमेश्वरलाई धन्यवाद होस् जसले हामीलाई ख्रिस्टको विजयको यात्रामा डोर्याउनुहुन्छ अनि हामीद्वारा नै उहाँको आज्ञाको सुवासना चारैतिर फैलिन्छ। तपाईँलाई म यो कुरा यहाँ भन्न चाहन्छु, हामी अघि प्रेरित 1:8 को कुरा गर्दै थियो नि, होइन? यहाँ के छ, परमेश्वरलाई धन्यवाद होस् जसले हामीलाई ख्रिस्टको विजयको यात्रामा डोर्याउनु हुन्छ। कसले? परमेश्वरले। परमेश्वरले पवित्र आत्माको शक्तिमा ख्रिस्टको यात्रामा ख्रिस्टसँगै हिँड्नलाई डोर्याउनुहुन्छ। अनि हाम्रो जीवन चाहिँ हामीद्वारा नै उहाँको ज्ञानको सुवासना चारैतिर फैलिन्छ। भनेको चाहिँ हाम्रो जीवनमा ख्रिस्टको स्वरूप, चरित्र, व्यवहार, प्रेम, धीरज, क्षमाशील, सहनशील सबै कुरा एउटा सुवासनाको रूपमा हामी एउटा प्रतिबिम्ब हुन्छौँ, ख्रिस्टको निम्ति उदाहरण बन्छौँ। अनि गवाही, प्रेरित 1:8 को जुन गवाही हुने कुरा छ यसुको, त्यही हो गवाही। हामी अङ्ग्रेजीमा एउटा शब्द छ मेनिफेस्ट भन्छ, वी मेनिफेस्ट जिजस क्राइस्ट थ्रु आवर लाइफ। हामीले हाम्रो जीवनबाट येसु ख्रिस्टको सुवासलाई फैलाउँछौँ। मान्छेले हामीलाई हेर्दाखेरि येसुलाई देख्दछ, अनि यो सबभन्दा महत्त्वपूर्ण कुरा हो। अब तपाईँ र म खालि तितोपना, झगडा, यस्तो ईर्ष्या, इगो, घमण्ड, होइन, मान्छेले भने कुरा पनि सहीसँग बोल्न नसक्ने हामी छौँ भनेदेखि सायद हामी अझै पनि अन्धकारको शक्तिको आत्माको कैदमा छौँ। विश्वासी छौँ तर कैदमा छौँ। त्यही कारणले प्रियहरू, म चाहिँ मलाई मनमा जे छ म भन्न सक्ने मान्छे हो, त्यही हो। एनिवे, म मेरो मात्रै कुरा किन गर्नु पर्यो? त्यस कारणले पावलको जीवन चाहिँ यस्तो प्रकारको धन्यवादले भरिएको विजयी जीवन थियो भनेर हामी देख्छौँ। अनि उनको जीवनबाट अरू मान्छेले, यहाँसम्म कि रोमी झ्यालखानमा हुँदाखेरि त्यो त्यहाँको त्यो जुन चाहिँ सिपाहीसँग उसको हात पनि सँगै बाँधेर साङ्लाले राख्नु पर्थ्यो अरे, उसले तिनीहरूलाई पनि विश्वासमा ल्याएछ। वास्तवमा त्यो सबै कुरा अध्ययन गर्ने एउटा रोचक विषय हो। अर्को कुरा, पावलको अरूलाई प्रगाढ प्रेमको जीवन थियो, होइन? जुन कुरा उनका ख्रिस्चियन साथीहरू र उनका के भन्छ विश्वास नगरिसकेका मान्छेहरूप्रति पनि उनी चाहिँ गहिरो प्रगाढ प्रेम गर्थे भनेर हामी देख्दछौँ। त्यो कुरा चाहिँ कहाँनिर मैले राखेको छु भने, त्यो कुरा चाहिँ 5:14 हामीले दोस्रो कोरन्थी 5:14 तपाईँले हेर्नुभयो भने अघि हामीले पढेकै कुरा हो। ख्रिस्टको प्रेमले हामीलाई बाध्य गराउँछ किनभने हामीलाई यो निश्चय छ कि सबैका निम्ति एकजना मर्नुभएको हुनाले सबै मरे, उहाँ सबैको निम्ति मर्नुभयो ताकि बाँच्नेहरू अब उसो आफ्नै निम्ति बाँच्ने होइन तर उहाँको निम्ति बाँचुन् जो तिनीहरूका खातिर मर्नुभयो र फेरि जीवित पारी उठाइनु भयो। त्यस कारण पावलको जीवनमा महत्त्वपूर्ण कुरा चाहिँ के थियो भनेदेखि उनले हरेक विश्वासी दाजुभाइ दिदीबहिनीहरूलाई प्रगाढ प्रेम गर्थे र अविश्वासी जो ख्रिस्टमा छैन उनीहरूलाई पनि प्रेम गर्थे भन्ने कुरा हामी देख्दछौँ, होइन? उनको शत्रुलाई पनि उनले प्रेम गर्थे भन्ने कुरा हामी देख्दछौँ। पावल दुःख र कष्टमा थिए, एकदमै सकसमा साङ्लाले बानिएको कस्तो अवस्था थियो होला, होइन? पिटाइ खाएको, तर उनीमा सधैँ आनन्द थियो। उनले अवर्णनीय आनन्द भनेर भन्दछन्। उनको प्यासन चाहिँ ख्रिस्टलाई चिन्नु र ख्रिस्टलाई चिनाउनु उनको प्यासन थियो। हामी धेरै दुःखी छौँ तर हामी खुसी मनाइरहेका छौँ, हामी गरिब छौँ तर हामीले धेरै मानिसहरूलाई धनी बनाइरहेका छौँ, हामीसित केही छैन तर पनि वास्तवमा हामीसित प्रत्येक चिज छ। त्यस कारण यहाँनिर यो हामी गरिब छौँ तर हामीले धेरै मानिसहरूलाई धनी बनाइराखेका छौँ भनेको चाहिँ धेरै मानिसहरूलाई ख्रिस्टलाई चिनाइराखेका छौँ। त्यसैले पावलको फ्यासन, पावलको हुटहुटी चाहिँ येसु प्रभुलाई नजिकबाट चिन्ने र अरूलाई चिनाउने उनको मुख्य फ्यासन, उनको मुख्य बोलावट चाहिँ हामी त्यहाँ देख्दछौँ। त्यस कारणले यहाँनिर दोस्रो कोरन्थी 4:7 यस्तो लेखेको छ, तर यो सबैभन्दा ठुलो शक्ति पावलको जीवनमा सबैभन्दा ठुलो शक्तिको रहस्य चाहिँ ख्रिस्टमा जिउनु होइन, हामीबाट होइन तर परमेश्वरबाट हो भने देखाउनलाई हामीसित यो धन माटाको भाँडामा छ। भनेको चाहिँ उनीबाट आउने शक्ति, सबभन्दा ठुलो शक्ति चाहिँ उनको शक्ति होइन, हाम्रो धन माटाको भाँडामा छ भनेको चाहिँ फेरि पनि येशु प्रभु पवित्र आत्मामा पावलको जीवनमा हुनुहुन्थ्यो। अनि मैले अस्तिदेखि तपाईँलाई भनेको थिएँ, क्रिस्चियन जीवन भनेको चाहिँ ख्रिस्टलाई एक नम्बर बनाउने होइन, एभ्रिथिङ बनाउने। हामीमा ख्रिस्ट हुनुहुन्छ, ख्रिस्ट हामीमा हुन्छौँ, अनि जम्मै कुरा ख्रिस्टको इच्छा अनुसार हामी जिउँछौँ, अनि त्यो चाहिँ हाम्रो बोलावटको सबभन्दा महत्त्वपूर्ण कुरा हो ख्रिस्टको निम्ति। त्यही कारणले पावलले के भन्छन्, मेरो निम्ति जिउनु ख्रिस्ट भनेर पावलले भन्छन्। यहाँनिर तपाईँले हेर्नुभयो भने जहाँ जिउँछु भनी दाबी गर्ने व्यक्ति यसु जस्तै हुनुपर्छ। यो हामी भन्ने शब्द यो अलिकति बिग्रेछ। जिउँछु भनी दाबी गर्ने व्यक्ति यसु जस्तै, यो चाहिँ पहिलो युहन्ना 2:6 चाहिँ जो यसुमा जिउँछु भन्छ उसले चाहिँ यसुकै चालमा चल्नुपर्छ भन्ने शब्द त्यहाँ छ, अनि त्यो पावलको जीवनमा लागू भएको हामी देख्दछौँ। त्यो चाहिँ सत्य थियो पावलको जीवनमा। यहाँनिर अर्को कुरा तपाईँलाई म लान चाहन्छु छोटकरीमा, यहाँनिर पावलको जीवनको रहस्य चाहिँ के थियो भन्दाखेरि, पावलले आफ्नो जीवनको रहस्य उनको गवाही चाहिँ 5 शब्दमा भनेका छन्। अङ्ग्रेजीमा चाहिँ 6 शब्द हुँदो रहेछ, ग्रिकमा 5 शब्द, अनि हाम्रो नेपालीमा पनि 5 शब्द। मेरो निम्ति जिउनु ख्रिस्ट हो, जुन चाहिँ फिलिपी 1:21 होइन, तपाईँले यहाँ हेर्नु, म उत्कट इच्छा र आशा गर्छु कि म कदापि शर्ममा पर्ने छैन, तर मसँग प्रशस्त साहस हुनेछ ताकि चाहे जीवनद्वारा होस् वा मृत्युद्वारा सदा झैँ मेरो शरीरमा ख्रिस्ट उच्च पारिनु हुनेछ। भनेको चाहिँ फेरि येशु ख्रिस्ट म्याग्निफाइड, येशु ख्रिस्ट के भन्छ त्यसलाई, मेरो जीवनबाट प्रदर्शन हुनुहुन्छ, ख्रिस्टको लागि गवाही हुने कुरा यहाँ फेरि आयो, किनकि मेरो निम्ति जिउनु ख्रिस्ट हो अनि मर्नु चाहिँ लाभ हो। उनको जीवनमा यो तिनटा कुरा योभन्दा अर्को कुरा थियो, मैले अलिकति यहाँ मिस गरेको छु होइन, यो 4 पोइन्ट पावलको जीवनमा हामी देख्छौँ। तपाईँलाई म छोटकरीमा 2-3 सबै हुन्छ। एक नम्बरमा पावलले एक विजयी क्रिस्चियन जीवन जिए। पावलको परमेश्वरतिर सङ्गतिको जीवन थियो, त्यो हामीले हेऱ्यौँ। ख्रिस्टप्रति गहिरो प्रेमको जीवन थियो, प्रार्थनाको, उनी प्रार्थना निरन्तर गर्थे, उनले लेखेका प्रार्थनाहरू हामी एपिसीमा देख्छौँ, अर्को ठाउँमा देख्छौँ। शान्ति र आनन्द र धन्यवादको जीवन, अनि 2 कोरिन्थी 5:14 अघि हामीले हेरिसक्यौँ। पावल ख्रिस्चियनहरू र अविश्वासी पापीहरूका लागि, इभन शत्रुको लागि पनि प्रगाढ प्रेम गर्थे होइन, त्यसरी प्रेम गरेर जीवन बिताए। चौथो पोइन्ट चाहिँ ख्रिस्टलाई चिन्ने र उहाँलाई अरूलाई चिनाउने पावलको एउटा मुख्य अभिलाषा, मुख्य फ्यासन थियो भनेर हामीले अघि नै हेरिसक्यौँ। यो कुरा हामीले अघि नै पढिसक्यौँ। तपाईँलाई मैले अब तिनटा कुरा पावलको उदाहरणको विचार गर्दा, तिनटा कुरा ख्रिस्ट पावलको निम्ति ख्रिस्ट चाहिँ उदाहरण हुनुहुन्थ्यो, जुन चाहिँ हामीले पहिलो योहन्ना 2:6 भनेर हामीले पढिसक्यौँ होइन। कोही ख्रिस्टमा छ भन्छ भने ख्रिस्टकै चालमा हिँड्नु पर्यो, ख्रिस्टको हो भनेर दाबी गर्छ भने, त्यो कुरा त्यो भयो। दोस्रो पोइन्टमा चाहिँ ख्रिस्ट यस्तो अलौकिक जीवनको लागि उनको शक्ति हुनुहुन्थ्यो, जुन चाहिँ गलाती 2:20 तपाईँले, वास्तवमा गलाती 2:20 चाहिँ पावलको जीवन चाहिँ एउटा अलौकिक जस्तै असाधारण प्रकारले एउटा सुपर के भन्छ त्यसलाई, सुप्रिम जीवन उनले जिएका थिए, कसैले पनि त्यसरी जिउन सक्दैन, अनि त्यसको मुख्य रहस्य चाहिँ ख्रिस्ट हुनुहुन्थ्यो। अनि यहाँ गलाती 2:20 यो एकदमै गहिरो महत्त्व राख्ने पद हो, यसलाई विचार गर्दाखेरि ख्रिस्टसँगै क्रुसमा टाँगेको छु, अब उपरान्त जिउने म होइन तर ख्रिस्ट ममा जिउनुहुन्छ, जुन जीवन ख्रिस्टमा म अहिले जिउँछु त्यो परमेश्वरको पुत्रमा विश्वास गरेर जिउँछु जसले मलाई प्रेम गर्नुभयो र मेरो निम्ति आफूलाई अर्पण गर्नुभयो। त्यस कारणले अब जिउने जीवन चाहिँ परमेश्वरको पुत्रमा विश्वास गरेर जिउँछु भनेको चाहिँ जसले चाहिँ प्रेम गरेर अर्पण गर्नुभयो आफैलाई। त्यस कारण पावलको जीवन, जिउने जीवन चाहिँ परमेश्वरको पुत्रमा आधारित जीवन, उहाँको शक्तिमा आधारित जीवन, अनि त्यही प्रेरितको 8 जीवन, पवित्र आत्मा पाउनु भएपछि पाएको शक्तिको जीवन, त्यस कारणले त्यस जीवनमा चाहिँ येसुको महिमा हामी गर्न सक्छौँ। अब यहाँनिर पावलको अर्को पोइन्ट थियो, यहाँनिर मैले तेस्रो पोइन्ट चाहिँ पावल आफ्नो समर्पणता र विश्वासद्वारा ख्रिस्टप्रति पूर्णतया प्रतिबद्ध हुनुहुन्थ्यो, होइन? उसको विश्व समर्पणता र विश्वास चाहिँ विश्वासद्वारा चाहिँ ख्रिस्टमा पूर्णतया समर्पण थियो, प्रतिबद्ध थियो, किनभने उनले आफ्नो जीवनमा जे भए पनि ख्रिस्टलाई पछ्याउँथे भन्ने कुरा हामीले हेर्छौँ, होइन त? त्यस कारण तपाईँलाई दुई यो तिनवटा पद पढेर अनि सिद्धाउँछु। साँच्चै भनियो भने ख्रिस्ट येशु मेरो प्रभुलाई चिन्न पाउने मूल्य के अरे अमूल्य कुराको तुलनामा सबै कुरालाई म हानि नै सम्झन्छु। ख्रिस्टलाई प्राप्त गर्न सकौँ भनेर उहाँको निम्ति मैले धेरै कुराको नोक्सानी भोगेको छु, अनि ती सबैलाई फोहोर मैला तुल्य म ठान्दछु। संसारिक नाम, काम, इज्जत, एजुकेसन, धन, हर कुरा चाहिँ पावलको जीवनको सफलता थिएन, उनको लक्ष्य थिएन, उनको गोल थिएन। उनको गोल येसुको निम्ति गवाही बन्नु थियो, येसुलाई। त्यस कारण यहाँ के छ? ख्रिस्ट येसु मेरो प्रभुलाई चिन्ने बहुमूल्य तुलनामा कुराको तुलनामा येसुलाई चिन्ने, येसुलाई प्राप्त गर्ने उनको लागि सबभन्दा ठुलो कुरा। यहाँनिर नौमा के छ? सम्पूर्ण रूपले म उहाँमा भएको पाइन सकौँ, व्यवस्थामाथि आधारित भएको मेरो आफ्नै धार्मिकता होइन, तर मेरो धार्मिकता यही हो जो ख्रिस्टमाथि निर्भर हुन्छ, जुन चाहिँ विश्वासद्वारा परमेश्वरबाट आउने धार्मिकता हो। त्यसैले टोटल्ली विश्वासद्वारा येसुको धार्मिकतामा भरोसा गरेर येसुलाई नै उनले आफ्नो जीवनको मुख्य विषय बनाएका छन्, जुन चाहिँ संसारिक तवरले उनको लागि फाइदा हुने। त्यसैले हामी के हुन्छौँ? हामी ख्रिस्टमा हुनेहरूको लागि धन सम्पत्ति, संसारिक तवरले मान्यता मूल्य लाग्ने खालको कुनै पनि विषय चाहिँ हाम्रो सफलताको प्रमाण होइन। हाम्रो सफलता जो ख्रिस्टको आज्ञामा, पवित्रतामा, उहाँलाई पछ्याउने कुरामा, उहाँको कुरा इच्छा गर्ने कुरामा जो मान्छे समर्पित छ, अनि दस पदमा उहाँलाई र उहाँको पुनरुत्थानको शक्ति जान्न सकौँ र उहाँको मृत्युमा उहाँ जस्तै भई उहाँको दुःख भोगमा सहभागी हुन सकौँ, उहाँको दुःख भोगमा सहभागी हुन सकौँ ख्रिस्टकै मृत्युमा। किनभने पावलले पनि मृत्युदण्ड पाउँछन् उहाँलाई पछ्याएको कारणले, होइन? त्यस कारणले यहाँ अगुवापनको कुरा गर्दै गर्दाखेरि एउटा दुईवटा पोइन्ट मेरो मनमा आथ्यो, तपाईँलाई म भन्न चाहन्छु। यहाँनिर हितोपदेशक मैले पावलको बोलावटको एउटा समर्पणताको विषयमा भने, हामीले जो बोलावट 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 भन्छौँ, तपाईँ र मैले ख्रिस्टलाई चुन्दाखेरि संसारको सबै कुरालाई विशेष गरिकन सैतानको स्वभावलाई, अब संसारको धर्म कर्म चलन सबै सैतानसँग सम्बन्धित हुन्छ, हामीले एकदम सिन्सियरली बुझ्नुपर्छ। तपाईँ र मैले ख्रिस्टलाई तल हुने खालको कुरा गऱ्यो भने तपाईँ भोलि ख्रिस्टको अगाडि उभिन सक्नुहुन्न, किनभने अघि हामीले हेरिसक्यौँ उहाँको न्याय हामी सबैको लागि हुन्छ। त्यस कारण ख्रिस्टलाई कति उचाल्यो पावलले, त मृत्युदण्ड हुँदा पनि पक्रिराख्यो ख्रिस्टको निम्ति, पक्रिराख्यो, कसैसँग ऊ चाहिँ गलेन, होइन? अनि यहाँनिर तपाईँलाई अलिकति हामी अगुवापन हुँदाखेरि एकअर्कालाई कसरी सुधार्ने भन्ने कुराको विषयमा, होइन, यो विषयमा म अर्कोचोटि कुनै दिन सिकाउँछु, तर यहाँ एक दुईवटा कुरा म तपाईँलाई बाँड्न चाहन्छु। जसले जीवन दिने हप्की सुन्छ त्यसले बुद्धिमानहरूको माझमा सङ्गत पाउँछ भनेको चाहिँ हामीले एकअर्काबाट सुधारिएको कुरा, जस्तो कहिलेकाहीँ जस्तो तपाईँलाई चाहिँ नाइस भएको मनपर्छ नि, होइन? म पनि धेरैचोटि त्यस्तै हुनु मनपर्छु, किनभने कसैलाई उसको गलत कुराहरू भन्न मन लाग्दैन, तर हामी क्रिस्चियनहरूमा चाहिँ त्यस्तो हुनुहुँदैन। एकले अर्काको कुरा सुन्नुपर्छ, हामीमा मिस्टेक भएको छ भने अरूले भन्नुको मतलब त हामीलाई त्यो मिस्टेकबाट सुधार्ने कुरा हो, त्यो खालको एटिच्युड हामीमा हुनुपर्छ। एकले अर्कालाई खाल्टोमा परेको छ भने तान्नु पऱ्यो, होइन? अब कतिजनाको विचार चाहिँ के हुन्छ भने पाप गरेका कुरालाई लुकाइदिने भयो भने चाहिँ मन पराउँछ, ए ऊ चाहिँ मेरो रहेछ, मलाई दुःख दिएन, तर तपाईँ स्वर्गीय हिसाब किताबमा त के हुनुभयो, खाल्टामा पर्नुभयो नि, त्यस्तो मान्छे त तपाईँको खास मान्छे होइन, होइन? जस्तो कसैलाई एकदमै नराम्रो रोग लाग्यो अनि त्यो अर्को मान्छेलाई थाहा छ, औषधि पनि थाहा छ, तर तपाईँलाई नभनिकन रिसाउँछ भनेर चुप लाएर बस्यो भने त के हुन्छ, तपाईँलाई त समस्या हुन्छ नि त, होइन? केही फाइदा भएन नि त, बेफाइदा भयो नि त। पापको रोगभन्दा ठुलो रोग के होला जसले चाहिँ हामीलाई अनन्तसम्म मृत्युमा लान्छ? यो कुरो हामीले जहिले पनि बुझ्नुपर्छ। अरूलाई आज्ञा पालन गर्न आग्रह गर्ने शुभ अवसर पाउनु अघि नै अगुवाहरूले आज्ञा पालन गर्न सिकेको हुनुपर्छ। जो मान्छे अगुवा हुन्छ नि उसले अरूको आज्ञा पालन गर्न सिकेको हुनुपर्छ। उसको कान जहिले पनि खुला हुनुपर्छ, ऊ जहिले पनि नम्र र समर्पित हुनुपर्छ, अधीनमा बस्ने हुनुपर्छ। म त कस्तो देख्छु भने मान्छेहरू आफै बाठो, धेरै सिक्न बाँकी छ। वास्तवमा पवित्र आत्माले भरिएको मान्छे चाहिँ त गलत हुँदै हुँदैन, एकदम ठिक ठाउँमा आउँछ। जसले बाइबल पढेर एकदमै परमेश्वरमा गइरहेको छ त्यो मान्छे अर्कै हुन्छ, होइन? त्यो कुरो हामीले अलिकति बुझ्नु पर्यो। अब तपाईँलाई म एक दुईवटा कुरा यहाँ बाइबलमा अगुवाहरूको बारेमा, तर आज मलाई यो के भन्छ एक्सप्लेन गर्ने टाइम छैन, यो मात्रै अन्तिम पढाइ। अनि परमेश्वरले जुन अगुवाहरूलाई तालिम दिनुभएको छ नि, उनीहरूको बोलावटको कुरामा उनीहरू कति समर्पित थिए, कसरी बोलावट पत्ता लगाएर परमेश्वरको सेवामा समर्पित भए कुराको उदाहरण तपाईँले यहाँ देख्नुहुन्छ। परमेश्वरले यसुपलाई, यसुप चाहिँ याकुबका कान्छा छोरा जो बेचिएका थिए, मिश्रमा दोस्रो पदको रूपमा तयार पार्न कति वर्ष लाग्यो? 30 वर्ष। पोतिफरको घरमा परीक्षामा, अनि उसले चाहिँ परमेश्वरको धार्मिकतालाई कायम राखेर त्यो पोतिफरको श्रीमतीको गलत सोचलाई समर्थन नगरेपछि झ्यालखान पुग्छन्। अनि कसरी परमेश्वरले दोस्रो स्थानमा पुर्याएर मिश्र देशमा त्यत्रो ठुलो काम गर्नुभयो, तपाईँलाई थाहा छ त्यसको बारेमा। मोसाको बारेमा, मोसा पहिला दयालु आमा बाउ, यहुदी आमा बाउले किनभने तुरुन्तै मिश्रलाई, मिश्री राजालाई दिनुपर्ने मार्नलाई, तर उसले लुकाएर राखे 3-4 महिनासम्म। त्यसपछि एकदमै समय मिलाएर त्यहाँको राजकुमारी पानीमा के नदीमा आउने समय पारेर बगाउँछन्। त्यसपछि उसको दिदी गएर त्यहाँनिर सबै कसरी त्यो मिलाउँछ, अनि पछि ऊ राजकुमार भएर 40 वर्षसम्म हुर्कन्छ। अनि जब 40 वर्ष पुगिसकेपछि मोसा के गर्छ? अर्को 40 वर्ष मरुभूमिमा ससुराको भेडा चराएर बस्छ, अनि पथ्रामा आगो बल्नु अगाडि। अनि त्यो भेडा चराउने बेलामा परमेश्वरले उसलाई तालिम दिनुहुन्छ, जसरी यूसुफलाई तालिम दिनुभयो, होइन? परमेश्वरले मोसालाई तालिम दिनुहुन्छ। त्यसपछि जब इजरायलीहरूलाई निकालेर लान्छ, 40 वर्षसम्म कठिन यात्रा उसले इजरायलीहरूलाई अगुवा गर्छन्। अनि भनिन्छ मोसा सबभन्दा हम्बल व्यक्ति, जसलाई परमेश्वरले आफ्नो दास भनेर भनेका थिए, कसैलाई पनि परमेश्वरले त्यसो भन्नुभएको छैन। त्यसकारणले मोसाको कुरा हामीलाई थाहा छ। यहोशू जो चाहिँ मोसा पछि, कालेब र यहोशू भन्ने दुईजना थिए, यहोशू चाहिँ मोसा पछि इजरायलहरूलाई अगुवाई गर्ने व्यक्ति थिए, तर उनको अधीनमा कति वर्षसम्म यहोशू चाहिँ तालिम पाएका थिए, उनको अधीनमा रहेर धेरै कुरा त्यसको बारेमा छुट्टै अध्ययन गर्न सकिन्छ। इजरायलीहरूलाई अगुवाई गर्ने असल अगुवा यहोशू त्यसै भएका थिएनन्, तर मोसाको तालिममा उनी मोसाको असिस्टेन्ट भएर धेरै वर्षसम्म आज्ञा पालन गरेर अधीनमा रहेर काम गरेका थिए। सामुएल बालक हुँदाखेरि तपाईँले त्यसको बारेमा हेर्नुभयो भने, अनि ऊ चाहिँ परमेश्वरको आवाज सुन्नु र आज्ञा पालन गर्नु सिके बालकैदेखि। अनि उनलाई परमेश्वरले न्यायकर्ता र अगमवक्ता बनाउनु भयो, जसले दाउदलाई राजा चुन्ने व्यक्ति उनी नै थिए। दाउदको कुरा गर्यो भने उसले गोलायतलाई मार्नुभन्दा अगाडि भेडाको हेरचाह गरेर त्यो जङ्गलमा भेडा हेर्दा सिंहलाई मारे, भालुसँग लडे, सबै किसिमको अनुभवमा परमेश्वरले ल्याउनु भयो। तब ऊ चाहिँ एउटा परमेश्वरको बोलावटको काम गर्न सक्ने भयो। तर यसबाट तपाईँ र मैले के सिक्ने? हामी एकैचोटि अगुवा हुन खोज्छौँ क्या, हामी सबैभन्दा सिपालु हुन खोज्छौँ। तपाईँहरू जो नयाँ हुनुहुन्छ, तपाईँलाई सिपालु नहुनुहोस् भनेर मैले भने होइन। मैले 40-41 वर्षको विश्वासी जीवनमा धेरै कुरा सिकेको छु, धेरै 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 कुरा सिकेको छु। त्यसकारणले हामी नम्र हुन सिक्नुपर्छ, सुन्न सिक्नुपर्छ, अधीनमा रहन सिक्नुपर्छ, मेन्टोरसिप मण्डलीमा। किन मण्डली, पहिलो कुरा आज तपाईँलाई मैले सिकाएको के हो, मण्डली चाहिँ येशूको शरीरमा हरेक विश्वासीहरू अङ्ग हुन्। त्यो अङ्गलाई सही प्रकारले सञ्चालित हुन दिनलाई हरेक विश्वासीलाई अगुवाको टिम हो। त्यसकारण यो टिम जो भनेर हामी भनिरहेछौँ, उनीहरूले आफ्नो बोलावट, आफ्नो जिम्मेवारी कसरी त्यो त्यहाँ सञ्चालन गर्ने, उनीहरूलाई सही प्रकारले पवित्रतामा, सच्याइमा, परमेश्वरको शक्तिमा, केवल उहाँको महिमा, आफ्नो स्वार्थ होइन। तर यहाँ त धेरै जस्तो के छ भने आफूलाई के फाइदा हुन्छ त्यो कुरा कुद्छन्। त्यस्तो कुद्ने मान्छे कि चाहिँ 2 वर्षको बच्चा हो, कि चाहिँ विश्वासी होइन। तपाईँ मैले बुझ्नुपर्छ, यो बाइबल पढ्नुपर्छ। त्यही कारणले हामी यो सबै गरिरहेछौँ। मलाई आशा छ यो बोलावटको सम्बन्धमा सायद हामी अर्कोचोटि फेरि बुझ्नेछौँ। अनि आजको लागि यति नै। म भन्न चाहन्छु, तपाईँले आफैलाई जाँच्नुपर्छ परमेश्वरले तपाईँलाई के गर्दै हुनुहुन्छ। मण्डली जहाँ तपाईँ सुरु गर्नुभयो त्यो मण्डलीमा तपाईँको जिम्मेवारी तपाईँले सिक्नुपर्छ। यो जो मान्छेहरू मण्डली छोड्ने अर्को कुरा गर्ने यो सबै परमेश्वरको इच्छाभित्र पर्दैन, किनभने हामी सबै पर्फेक्ट पनि छैनौँ नि, हामीले बुझेका पनि हुँदैनौँ नि। तर हामीले के गर्नुपर्छ, एकले अर्कालाई बुझाउनुपर्छ, परमेश्वरको वचनमा जानुपर्छ, प्रार्थना गर्नुपर्छ। अनि तपाईँले जुनसुकै इजरायली इतिहासमा हेर्नु भने त्यही कुरा देख्नुहुन्छ, समस्या नभएको छैन नि, तर समाधान परमेश्वरको अगाडि गएर हुन्थ्यो। जहिले पनि मोसा इजरायलीहरूको समस्या लिएर परमेश्वरलाई भेट्न डाँडामा जानुहुन्थ्यो, तब उहाँबाट सबै कुरा आउँछ, त्यो कुरा गर्नुहुन्थ्यो। त्यस कारण त्यत्रो मान्छेलाई अगुवाई दिएर परमेश्वरले मोसाद्वारा मिश्र देशबाट ल्याउनु भयो, परमेश्वरले हामीलाई पनि त्यो जिम्मा दिनुहुन्छ। त्यस कारणले यो अगुवाई गर्ने कुरा, बोलावटको कुरा एकदम महत्त्वपूर्ण छ। अनि हामी सबैलाई परमेश्वरले अगुवाई बोलावट दिनुभएको छ, हामीमा वरदानहरू छ, हामीले एकअर्कालाई उत्साह दिँदै होइन, कहिल्यै पनि कुनै व्यक्तिप्रति, जस्तो कोही मान्छे चाहिँ एकदमै सिपालु छ प्रचार गर्नु, कुनै मान्छे चाहिँ अझको कुरा शासन शासन भनेको चाहिँ म्यानेजमेन्ट गर्ने कुरामा सिपालु हुन्छ होइन, एकले अर्कालाई उत्साह दिनुपर्छ। म मात्रै म्यानेज गर्ने एकजना वान म्यान सो त्यो परमेश्वरको मण्डली होइन, त्यो कुरो तपाईँले थाहा पाउनुपर्छ। त्यही कारणले हाम्रो टिम हामी खडा गरेका छौँ। तर मेरो इच्छा के हो, हरेक व्यक्ति परमेश्वरको योग्यतामा आओस्, अनि परमेश्वरको सेवा गर्ने योग्यता भनेको चाहिँ हृदयमा चूर्ण भएर पवित्र आत्माबाट नयाँ जीवन लिएको व्यक्ति, टोटल्ली बदलिएको, पावल जस्तै ख्रिस्टसँगै क्रुसमा मरेको, त्यो बिना मान्छे परमेश्वरको लागि योग्य हुँदैन। त्यस्तो मान्छे परमेश्वरको योजना परमेश्वरको इच्छा गरेर जिउँछ, त्यस्तो मान्छे आफ्नो घरमा सही पति अथवा सही पत्नी हुन्छ, आफ्नो बाबु छोराछोरीको लागि असल बाबु हुन्छ, अरू साथीहरूको छिमेकीलाई असल व्यक्ति हुन्छ, किनभने ऊ भित्र ख्रिस्ट हुनुहुन्छ। यो सबै ख्रिस्टको शक्तिमा, जसरी पावलले गरेको हामीले देख्यौँ। परमेश्वरले हामी सबैलाई आशिष